اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاه والسلام عليك يا رسول الله وعلى اليك واصحابك يا حبيب الله
وعلى اليك واصحابك
الصلاه والسلام عليك يا نبي الله
الصلاه والسلام عليك
وعلى اليك واصحابك يا نور الله
وعلى اليك واصحابك
رحمت عالم نور مجسم شاہ بنی آدم شفیع امم رسول اکرم صلی اللہ علیہ وسلم کا فرمان شفاعت نشان ہے، جو مجھ پر درود پاک پڑھے گا میں اس کی شفاعت فرماؤں گا۔ سبحان اللہ، صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم، صلاۃ و سلام علیک یا رسول اللہ۔ مدنی جنرل کے سلسلے مدنی کلینک میں حاضر ہیں اور مختلف موضوعات ہوتے ہیں، اس میں بہت سارے جو ہیں وہ امراض پر باری باری ہماری گفتگو ہوتی رہتی ہے مختلف سلسلوں میں۔ اس میں ڈاکٹر صاحب کے مفید مشورے شامل ہوتے ہیں، علاج بتاتے ہیں، وہ طبی علاج بھی بیان ہوتے ہیں اور روحانی علاج بھی پیش کیے جاتے ہیں۔ یوں گویا یہ مدنی کلینک ایک گلدستہ ہے، اس میں طبی، روحانی اور ڈاکٹر صاحب کے مشورے شامل ہوتے ہیں۔ آپ ہمارے ساتھ رہیے گا، گرمی کا موسم ہو، سردی کا موسم ہو، جو بھی موسم آتے ہیں اللہ تعالیٰ کی نعمتیں ہیں۔ اگر صرف سردی ہی رہے تو پھر آدمی بوریت کا شکار ہو جائے گا، بہت سارے معاملات کا شکار ہو جائے گا۔ اللہ کی قدرت ہے، ہمیں موسم سرما بھی عطا فرمایا، گرما بھی عطا فرمایا۔ گرم موسم میں ہم سرد چیزوں کا استعمال کرتے ہیں اور سرد موسم میں ہم ایسی اللہ تعالیٰ کی نعمتیں استعمال کرتے ہیں جس سے وہ ہمیں سردی میں فائدہ مند ہوتی ہیں، فائدہ پہنچاتی ہیں۔ تو موسم سرما کی احتیاطوں کے حوالے سے انشاءاللہ الرحمن آج ہم گفتگو کریں گے، کیونکہ اس موسم کی آغاز سے ہی کئی ایک بے احتیاطیاں کرنے کی وجہ سے نزلہ ہو جاتا ہے، زکام ہو جاتا ہے، خارش ہو جاتی ہے، جلدی امراض میں مبتلا ہو جاتے ہیں، سینہ جھکڑ جاتا ہے، بچوں پر بھی افیکٹ ہوتا ہے، بچے بہت جلدی اس موسم کا ان پر اثر ہوتا ہے اور بچے جو ہیں وہ نزلہ میں، زکام میں اور جو ہیں وہ پسلیاں چلنے کے امراض میں بھی وہ مبتلا ہو جاتے ہیں۔ تو اگر پہلے ہی سے ان احتیاطیں ہم کریں گے جس کو ہم کہتے ہیں حفظ ما تقدم، پہلے ہی سے ہم انشاءاللہ الرحمن حفاظتی اقدامات کریں گے تو انشاءاللہ الرحمن ہم جو ہیں وہ ان بیماریوں سے بچیں گے۔ ڈاکٹر صاحب، موسم سرما کی آمد ہمارے یہاں خنکی ہو گئی اور رات میں بھی اس کا اثر ہے، بہت سارے ہمارے شہر تو ایسے ہیں کہ وہ کافی دن سے ہی موسم سرما ان کے پاس آ چکا، تو اس حوالے سے جو ہے وہ احتیاطی تدابیر کیا ہونی چاہیے، کون سے ایسے امراض ہیں جو فوراً افیکٹ کرتے ہیں جو ہے انسانی باڈی پر؟
سب سے پہلے تو ہمیں یہ سمجھ لینا چاہیے کہ ہمارا جو ملک ہے اس میں ٹیمپریچر یعنی جو درجہ حرارت ہے اس کا ویریشن بہت بڑا ہے۔ آپ یہ دیکھیں گے 50 ڈگری 52 ڈگری سینٹی گریڈ پہ جاتا ہے اور پھر مائنس میں بھی چلے جاتا ہے، ٹھیک ہے؟ تو یہ تقریباً یہ سمجھ لیجیے کہ 50 ڈگری سینٹی گریڈ کی ویریشن آپ کو ملتی ہے، تو یہ ایک بہت بڑی ویریشن ہے۔ جب اتنی بڑی آپ کی ویریشن ملتی ہے تو جو موسم کا ٹیمپریچر ہوتا ہے اس کا الٹیمیٹلی ہماری باڈی پہ، ہماری نفسیات پہ اثر ضرور ہوتا ہے۔
اپ ڈاؤن کافی ہے،
بہت زیادہ
50 ڈگری ہے اور کہاں پہ جو وہ ڈاؤن ہوتا ہے
مائنس میں بھی چلے جاتا ہے، کچھ علاقے ایسے ہیں جہاں مائنس میں بھی چلے جاتا ہے، اور اگر ہم آپ اوپر کی طرف چلے جاتے ہیں تو -13-14 پہ بھی چلا جاتا ہے، لیکن اگر ہم زیرو پہ بھی لیتے ہیں تو پھر بھی تقریباً 50 ڈگری 51 ڈگری کا آپ کو ویریشن ملتی ہے، بہت بڑی ویریشن،
کہیں 20 ہے، کہیں 50 ہے،
ایک ایوریج اگر نکالے 30 سے 40 کی ویریشن ملتی ہے آپ کو، تو یہ بہت بڑی ویریشن ہوتی ہے۔ اب اس کا الٹیمیٹلی ہماری باڈی کے اوپر انسانی نفسیات کے اوپر اثر ضرور پڑتا ہے. اگر آپ مثال کے طور پہ ایک چھوٹی سی مثال یہ لے لیں کہ گرمیاں اگر بہت زیادہ شدت کے ساتھ ہوتی ہیں تو اس گرمی کا اثر انسانی نفسیات پہ پڑتا ہے. اس گرمی کی وجہ سے جو ہے چڑچڑا پن پیدا ہو جاتا ہے. موسم برسات جب ہوتی ہے, جب برسات ہوتی ہے تو آپ یہ دیکھیں گے دل خود بخود خوش ہوتا ہے. وہ دیکھ کے ہر انسان کا, بچہ ہے, بوڑھا ہے, جوان ہے, اس موسم کو دیکھ کے خود بخود خوش ہوتا ہے کہ یار یہ اچھا ہو گیا, بارش ہو گئی. اب یہ اور بات ہے کہ بارش کے بعد جو ہمارے ساتھ مسائل ہوتے ہیں وہ ایک الگ ایشو ہے, لیکن موسم کو دیکھ کے خوشی ہو جاتی ہے. اسی طرح جب سردی آتی ہے تو سردی کے دیکھ کے بھی اکثر لوگ خوش ہوتے ہیں, اکثریت جو خوشی کا اظہار کرتی ہے, کیونکہ سردی کے اندر بہت سارے مواقع انسان کو ملتے ہیں. ایک تو ایک کہتے ہیں کہ اچھی طرح سے رہنے کا ایک موقع ملتا ہے, جسمانی طور پہ آدمی فٹ رہتا ہے, خوراک اس کی اچھی ہو جاتی ہے, رہن سہن بہتر ہو جاتا ہے اس کا, اس کے جو دوسرے کام ہوتے ہیں وہ کافی اچھے طریقے سے سر انجام دے رہتا ہے. اب اس میں سوال یہ ہوتا ہے کہ خوراک اچھی کیوں ہو جاتی ہے؟ خوراک تو وہی ہے, وہی گھر میں دو روٹیاں بنتی ہیں. اب سردی میں ایسا کیا معاملہ ہوتا ہے کہ دو کی جگہ
سبزی بھی زیادہ کھا رہا ہے, وہ
سبزی بھی زیادہ کھا رہا ہے,
روٹی کا جو مطلب دو لے رہا تھا, اگر دو روٹی کھا رہا تھا تو تھوڑی بڑھ گئی, ایک روٹی کھا رہا تھا.
ایگزیکٹلی
زائد ہو گئی.
اس میں
کچھ ڈرائی فروٹ بھی تو بڑھ جاتے ہیں نا.
نہیں, اس میں سردیوں میں لوگ خوراک تبدیل کر بھی لیتے ہیں.
نہیں, تبدیل کرنا ایک الگ چیز ہے, خوراک بڑھ جانا ایک الگ چیز ہے. ٹھیک ہے نا. اب خوراک ایک مثال کے طور پہ ایک آدمی ایک روٹی کھا رہا ہے نا, اب وہ سردی میں اس کا آٹومیٹکلی دل چاہے گا یا ڈیڑھ روٹی کھا لے, دو روٹی کھا لے.
صحیح,
ٹھیک ہے نا. گرمیوں میں بالکل اس کے برعکس ہوتا ہے, آپ کی خوراک کم ہو جاتی ہے.
صحیح,
ٹھیک ہے. گرمیوں میں دوپہر کے ٹائم انسان کبھی دو روٹی لے کر آتا ہے کھانے کے لیے تو وہ شاید ڈیڑھ روٹی کھا پاتا ہوگا یا ایک روٹی کھا پاتا ہوگا گرمی کی وجہ سے. تو یہ تھوڑی سی سردیوں میں خوراک بھی بڑھ جاتی ہے. اب خوراک بڑھنے کا الٹیمیٹلی اثر یہ ہوتا ہے کہ آپ کا ویٹ گین کرنے لگ جاتا ہے, وزن بڑھنے لگ جاتا ہے اس سیزن کے اندر. لیکن اس میں امپورٹنٹ چیز یہ ہوتی ہے کہ جو آپ خوراک اسپیشلی جیسے ابھی آپ نے ڈرائی فروٹس کا ذکر کیا, ڈرائی فروٹس بہت زیادہ آئلی ہوتے ہیں, لیکن قدرتی بات دیکھیں کہ وہ آئل آپ کی صحت کو نقصان نہیں پہنچاتا. وہ جو ڈرائی فروٹ کے اندر آئل ہوتا ہے وہ آپ کی صحت کو نقصان نہیں پہنچاتا, ایز کمپیئر ٹو اگر آپ آئل دوسرا والا استعمال کرتے ہیں تو وہ آپ کی صحت کے لیے کافی نقصان دہ ہوتا ہے. اب اس میں ہوتا کیا ہے کہ جب آپ کا ٹیمپریچر کم ہوتا ہے تو خود ہماری باڈی کا خودکار نظام ہے, اللہ عز و جل نے دیا ہے کہ وہ ہمارے ٹیمپریچر کو کنٹرول کرتا ہے آٹومیٹکلی. اس میں یہ ہوتا ہے کہ جب باہر کا ٹیمپریچر بڑھتا ہے تو آپ کا جو بلڈ سرکولیشنز ہوتی ہیں, خون کا دباؤ جو ہوتا ہے وہ آپ کی پیریفریز یعنی کہ آپ کی جلد کی طرف, آپ کے ہاتھوں کی طرف, آپ کے پیروں کی طرف سلو ہو جاتا ہے. اس کا جو زیادہ تر جو زور ہوتا ہے وہ آپ کی سینٹرل کی طرف زیادہ زور ہوتا ہے, ورک لوڈ وہاں زیادہ بڑھ جاتا ہے آپ کا. اس لیے آپ نے دیکھا ہوگا سردیوں میں ہاتھ زیادہ ٹھنڈے ہوتے ہیں آدمی کے, پیر زیادہ ٹھنڈے ہوتے ہیں, چہرہ ٹھنڈا ہو جاتا ہے آدمی کا. اس کی ریزن یہی ہوتی ہے. اب جب پورا کا پورا باڈی کا آپ کا فنکشن بلڈ سرکولیشن سینٹرل کمانڈ میں آ رہا ہوتا ہے, سینٹرل زیادہ زور چل رہا ہوتا ہے تو آپ کا باڈی کا فنکشن بھی تیز چل رہا ہوتا ہے. آپ کوئی چیز کھاتے ہیں تو وہ ہضم بھی جلدی ہو رہی ہوتی ہے, اندر تیزی کے ساتھ کام ہو رہا ہے نا. آپ دیکھیں نا ڈرائی فروٹ کھاتے ہیں آپ, ٹھیک ہے, ڈرائی فروٹ کھاتے ہیں, عام دنوں میں آپ کھائیں گے شاید ہضم کرنا آپ کو مشکل ہوگا, ایز کمپیئر ٹو سردیوں میں آپ کھائیں گے بڑے ایزیلی ہضم ہو جاتے ہیں وہ. لیکن اگر گرمیوں میں آپ وہی اخروٹ کھائیں گے, وہی بادام کھائیں گے تو شاید آپ دو یا تین کھانے کے بعد چوتھی دفعہ دل نہیں کرے گا آپ کو کھانے کا.
مونگ پھلی اچھی خاصی تعداد میں کھا لیتے ہیں.
اچھی بات, مطلب اس کا تو پتہ ہی نہیں چلتا نا, وہ تو آپ کھائے جا رہے ہیں تو جب تک پڑی ہے جب تک کھا رہے ہیں آپ, جب تک وہ ختم نہیں ہو جائے. تو یہ ایک قدرت کا نظام ہے جو ہماری باڈی میں دیا ہوا ہے اس چیز کو یوٹیلائز کرنے کے لیے. اب اس کو جو موسم کی اصل افادیت وہی حاصل کر سکتا ہے جس کی صحت اچھی ہوتی ہے. اگر اپنے آپ کو آپ نے سیٹ نہیں رکھا ہے تو آپ اس موسم جو اللہ عزوجل کی ایک بہت بڑی نعمت ہوتی ہے, چاہے گرمی ہے, سردی ہے, موسم بہار ہے, سزا ہے, جو کچھ بھی ہے, اس کی جو ایکچوئل حیثیت ہوتی ہے, ایکچوئل جو اس کے
فائدے
جس کو آپ کہہ سکتے ہیں وہ آپ نہیں اٹھا پاتے.
اچھا,
سردیاں ہو گئی,
اس میں عموماً جو ہے نا بچے جلدی بیمار پڑنے لگ جاتے ہیں یا عمر دراز جو لوگ ہوتے ہیں یہ جلدی بھی نہیں,
اس کی ریزن یہی ہو رہی ہے. میں اسی طرف آ رہا تھا کہ جب آپ کا ٹیمپریچر چینج ہوتا ہے, ایٹماسفیرک ٹیمپریچر چینج ہوتا ہے, تو جو مدافعتی سسٹم ہوتا ہے وہ بچوں میں اور بوڑھوں میں کم ہوتا ہے ایز کمپیئر ٹو جوانوں کے, ٹھیک ہے نا. یعنی کہ جو جراثیم سے لڑنے کی صلاحیت ہوتی ہے اندرونی طور پہ
वो बच्चों में कम होती है और बुजुर्गों में कम होती है, जवानों में उसकी सलाहियत अच्छी होती है, तो इस वजह से वो टॉलरेट कर लेते हैं इस चीज को, और इसी वजह से बूढ़े और बच्चे जो हैं वो ज्यादा इस चीज से इफेक्टिव नजर आते हैं कि उन पर ज्यादा असर करता है।
डॉक्टर साहब, इसीलिए अभी जो बच्चों के अंदर जो अमूमन वायरल फैलता है, निमोनिया भी होता है, डबल निमोनिया, ब्रोंकाइटिस, पसलियों वगैरह का जो चलना होता है, इसमें क्या एहतियाती की जाए या बच्चों में कौन सी गजाएं ली जाए जो इससे ये सेफ हो जाए?
देखें, इसमें जो सबसे इम्पोर्टेंट चीज ये होती है कि बच्चे किस कैटेगरी के,
सही, जैसे हम 5 साल से कम उम्र वाले ले लें, 5 साल से
अगर आप ऐसे जैसे जो गोद में खिलाने वाले बच्चे होते हैं उनको आप ले लेते हैं, तो उसमें भी थोड़ी सी एहतियाती ये करनी चाहिए कि जैसे कपड़े जो आप पहनाते हैं, ठीक है, एक तो आम प्रैक्टिस ये नजर आती है कि जहाँ ठंड पड़ती है ना तो बच्चे को रुई का गोला बना देते हैं,
सही,
ठीक है, स्वेटर भी बना देंगे, जैकेट भी बना देंगे, ऊपर लपेट भी देंगे और उसके ऊपर कंबल भी डाल देंगे, तो एक तरह का रुई का गोला बन जाता है। अल्टीमेटली बहुत नुकसानदेह है, अच्छा, बहुत ज्यादा नुकसानदेह है। उसकी रीजन ये होती है कि इतनी सारी चीजें बच्चे पे डाल दी है तो क्या होगा, अंदर स्वेटिंग होगी, उसको पसीना आएगा, पसीना आएगा तो उसमें डिहाइड्रेशन पैदा होगी,
सही,
पानी की कमी होगी, पानी की कमी होगी अल्टीमेटली बच्चे को नुकसान देगा। तो जब भी आप, इसका सिंपल आसान फार्मूला ये है कि जितने कपड़े आप पहनते हैं ना उसे डबल कर दें उसको,
बच्चों के अंदर,
बच्चों के अंदर अगर आप एक जोड़ा पहनते हैं उसको डबल कर दें, आप 2 स्वेटर पहन रहे हैं उसको ट्रिपल कर दें,
सही,
ये एक सिंपल सा फार्मूला है। ये ना करें कि आपने उसको स्वेटर भी अंदर स्वेटर भी पहनाया हुआ है, हाईनेक भी दी हुई है, हाईनेक के ऊपर आपने एक और स्वेटर दे दिया, स्वेटर के पास ऊपर जैकेट दे दिया है और फिर उसको एक रजाई भी दे दी कि सो जाओ,
सही,
रात को डिहाइड्रेशन में आ जाएगा बच्चा, पानी की कमी हो जाएगी, पानी कमी हो जाएगी तो फिर परेशानी।
सब ये बूढ़ों के अंदर भी इसी तरह की एहतियातें करनी है,
बूढ़ों के अंदर भी डेफिनेटली उनको तो जो कपड़ों के हिसाब से अगर आप देखते हैं तो कपड़ों में तो वो जो नॉर्मल पहनते हैं वो पहने, लेकिन उसमें गिजा का खास तौर पे ख्याल रखना पड़ता है, बड़ों बूढ़ों में खास तौर पे गिजा का ख्याल रखना पड़ता है क्योंकि उनमें टॉलरेंस होती नहीं है खाने पी, मतलब अंदरूनी तौर पे जो
मुदाफ़त,
हाँ, वो कम होती है ना, तो उसके लिए आपको ऐसी गजाएं देनी पड़ती हैं उनको जिनसे उनकी कुदरत मुदाफ़त बढ़े।
सही।
अब इसमें इम्पोर्टेंट चीज ये है कि जो हमारी बॉडी के अंदर कुदरत मुदाफ़त पैदा करने की जो चीजें होती है ना वो अल्लाह अज़्ज़ल ने सीजन वाइज पैदा कर रखी
है। सही। अब सीजन को जो भी फ्रूट आए उसको इस्तेमाल करें।
एग्जैक्टली। देखिए, लोग बोलते हैं किन्नू खट्टा होता है, सर्दी में नहीं खाना चाहिए, गला खराब हो जाएगा, ये हो जाएगा, वो हो जाएगा। किन्नू, माल्टा, संतरा ये होती सर्दी के अंदर।
सही।
कब खाएंगे आप?
अब खुद जो है वो उसका कयास आ रही है करते हैं उस पर।
हाँ।
और मतलब हकीम या डॉक्टर बनते हैं वो खुद अल्लाह की नेमत है, उससे जो है वो महरूम है, वो भी नहीं खा रहे।
नहीं, एक थोड़ा सा इसमें थोड़ा सा जहन अगर लगाएंगे तो इसमें अगर सर्दियों में क्यों दिया है, अगर वो हमारी सेहत के लिए इतना ही नुकसानदेह होता तो अल्लाह अज़्जल हमारे लिए वो गर्मियों में पैदा कर देता सर्दियों में।
अच्छा डॉक्टर साहब, लेकिन अमूमन आपके तजुर्बे में भी होगा खट्टे खा लिए जाते हैं या कुछ लोग खट्टा खाना ही पसंद कर रहे होते हैं, उससे भी गला खराब हो रहा होता है।
जो तो हटके काम करेंगे उसमें नुकसान तो होगा।
सही।
ठीक है, आपके यहाँ जो फ्रूट वगैरह जो हम यूज करते हैं वो क्या 100% प्योरली पका हुआ फ्रूट होता है जो दरख्त पे पकता है?
सही।
ठीक है ना, चांसेस बहुत कम है इसके। वो होता है एक आर्टिफिशियली पकाया हुआ फ्रूट। ठीक है, अब जब आर्टिफिशियली पकाया हुआ फ्रूट होता है तो उसके अंदर नुकसान बहरहाल अपनी जगह मौजूद होते हैं, लेकिन इसका मतलब ये नहीं कि उसको तर्क कर दिए।
इसका मतलब ये कि फ्रूट में नुकसान नहीं है। के साथ जो हुआ है उसके लिए ऐसा नुकसान आता है।
यानी
उसको वक्त से पहले पकाने की कोशिश की गई है।
जी,
जाहिर उसने कोई ऐसा केमिकल लगा दिया और अब जाहिर है कि जो उसके वो जो केमिकल है उसके साइड इफेक्ट होंगे, फ्रूट के साइड इफेक्ट नहीं होंगे।
अच्छी बात।
बल्कि फ्रूट के अंदर तो आप ये देखें मुख्तलिफ किस्म के, आप कोई सा भी, मैं अभी एक लिस्ट आपको बताऊंगा इसके अंदर कि जो सर्दियों के फ्रूट्स हैं, इवन सर्दियों की सब्जियां हैं, सर्दियों में सब्जियां सिलेक्टेड आती है, आप गर्मियों में नहीं खा सकते। उसके अंदर जितनी भी आप चीजें देखते हैं ना वो आपकी कुव्वत मदाफती सिस्टम जो है ना उसको इंक्रीज करती हैं। विटामिन सी आपको बेनता मिलेगा, मतलब फ्रूट्स के अंदर सारे विटामिन सी वाले हैं।
हाँ, सही।
ठीक है, और आपको पानी की मिकदार बहुत मिलेगी इसके अंदर।
अमूमन सर्दियों में पानी की मिकदार कम हो जाती है, लोग
पानी कम पीते हैं, ये बहुत बड़ी मिस्टेक करते हैं। ठीक है, ड्राइनेस जो आती है ना स्किन के ऊपर,
अरे सब इसमें ये भी जरा वजाहत कर दीजिए कि स्किन में जो ड्राइनेस, अब ये बात चली है विटामिन सी के हवाले से, तो विटामिन सी जरूरी क्यों होता है?
دیکھیں وٹامن سی ہمارے مختلف جو باڈی کے فنکشنز ہوتے ہیں اس میں ضرورت
اس میں عموماً جو اسکن کے الگ ہوتے ہیں زیادہ امپورٹنٹ ہے
اسکن میں
قوت مدافعت
بالکل مختلف مطلب آپ کی باڈی کے تقریباً ہر حصے میں ہی وہ کام آتا ہے اب وٹامنس اپنا اسکن کے حوالے سے اگر آپ دیکھتے ہیں جو ڈرائنیس کی ہوتی ہے اسکن کے اوپر اسکن کے اوپر ڈرائنیس اس لیے ہوتی ہے کہ آپ کی جو ٹوٹل جو جیسے میں نے شروع میں بتایا کہ بلڈ سرکولیشن جو آپ کی سینٹرل آ جاتی ہے پیریفریز کی طرف نہیں ہوتی
ہاتھ پیروں میں خون کا بہاؤ کم ہوتا ہے
بہاؤ کم ہوتا ہے وہ ٹیمپریچر کو ریگولیٹ نہیں کرتے اس لیے ڈرائی پھر پلس آپ کی ایٹماسفیئر جو ہے نا وہاں اس میں نمی کم ہو جاتی ہے
صحیح
ہیومیڈیٹی کم ہو جاتی ہے ڈرائنیس ہو جاتی ہے اس کی وجہ سے وہ اسکن میں ڈرائنیس پھر آپ کی اورل انٹیک یعنی پانی جو آپ پی رہے ہوتے ہیں وہ بھی بہت کم ہو جاتا ہے تو اس کی وجہ سے وہ ڈرائنیس ابھر کے سامنے آتی ہے چوتھا سب سے بڑا فیکٹر جو ہوتا ہے نا وہ گرما گرم پانی سے نہاتے جو ہیں
صحیح
وہ ایک بہت بڑی ڈرائنیس کا فیکٹر ہوتا ہے کہ ہم بالکل ایک کھولتے ہوئے پانی سے کھولتا ہوا تو خیر نہیں کہہ سکتے اچھا خاصا گرم پانی ہوتا ہے کوشش کرتے ہیں اس سے نہائیں
صحیح
اس کا بہترین آسان طریقہ یہ ہے کہ جب آپ غسل کرنے لگے ہیں تو ایک نارمل پانی جو ہوتا ہے ٹھنڈا بھی نہ ہو زیادہ گرم بھی نہ ہو اس سے کوشش کریں نہائے نہیں تو اس کے اندر تھوڑا سا اس میں ایک نارمل جو آئل ہوتا ہے ہمارے گھروں میں استعمال ہوتا ہے وہ دو تین قطرے چار قطرے وہ لگا سکتے ہیں پانی میں ڈال کے اس سے آپ غسل کر سکتے ہیں یا پھر نہانے سے پہلے باڈی کے اوپر آپ جو ہے نا آئل وغیرہ کا مساج وغیرہ کر کے اس سے آپ غسل کر سکتے ہیں اس سے آپ کی اسکن ڈرائنیس نہیں ہوگی تو ایک یہ فیکٹر جو ہے نا یہ تو آپ ایزیلی کور کر جائیں گے کوئی مشکل کام نہیں ہے پانی کی مقدار آپ بڑھائیں
صحیح
ٹھیک ہے پانی کو آپ کو ہر حال میں پینا پڑے گا آپ یہ نہ انتظار
یہ جو فروٹ وغیرہ ہیں سبزیاں وغیرہ ان کا استعمال بڑھا لیں
ڈاکٹر صاحب نے کہا کہ وہ بتائیں گے وہ اور ظاہر ہے کہ سردیاں میں نے شروع میں تذکرہ کیا کہ موسم سرما کی آمد سے پہلے یعنی اس کا استقبال کیسے کرنا چاہیے اس کے حوالے سے کچھ تو آپ نے گفتگو فرمائی اور آپ مزید بھی انشاءاللہ ان فروٹس کے حوالے سے بتائیں گے کالز بھی ہمارے پاس ہیں اور ظاہر ان چیزوں کی احتیاط کریں گے تو نزلہ جس طرح میں نے کہا زکام اس کے ساتھ ساتھ بچوں میں جو امراض پیدا ہو جاتے ہیں
بپوا جی پوری لسٹ آئی ہوئی بیماریوں کی
جی جی
انشاءاللہ پیش کی جائے گی
تو ظاہر ڈاکٹر تو دعا مانگتے ہی ہوں گے نا کہ ان کی حلال کے لیے تو ویسے آپ کا کیا تجزیہ ہے کہ گرمی میں پیشنٹ زیادہ آتے ہیں آپ کے پاس یا سردی میں
میں اگر اپنا ذاتی تجربہ اگر بیان کرتا ہوں تو اس میں کم از کم میری او پی ڈی پہ نہ گرمی میں کوئی خاص اثر پڑتا ہے نہ سردی پہ میری ایک او پی ڈی ہے اسی او پی ڈی میں پیشنٹ میرا آتا ہے ایسا نہیں ہوتا کہ گرمی بہت زیادہ پڑ گئی ہے یا بہت زیادہ جیسے پچھلے دنوں اس کا ہیٹ اسٹروک کا سلسلہ چل رہا تھا تو میری او پی ڈی میں کوئی فرق نہیں پڑا میری او پی ڈی اتنی ہی تھی جتنی ہمیشہ ہوتی رہی ہے اور اب سردیاں شروع ہو گئی تو ابھی بھی اتنی ہی او پی ڈی
اتنی ڈاکٹر صاحب لیکن میرے پاس
فرق پڑتا ضرور ہے اس میں کوئی
گرمی ہوتی ہے تو بڑھ جاتے ہیں
ہاں
لیکن میرے سردیوں میں زیادہ بڑھ جاتا ہے دماغ کے امراض بڑھ جاتے ہیں
اب وہ ٹھیک ہے آپ تو نیورو کی طرف جا رہے ہیں اس کے ساتھ ساتھ جو بچوں کے امراض ہوتے ہیں اس پہ آپ نے کچھ تو کلام کیا ہے ہمارے پاس کال بھی ہے ان شاء اللہ ہم کال سنتے ہیں جی سنائیے کیا پوچھنا چاہ رہے ہیں ہم سے ڈاکٹر صاحب سے
میرا نام اختر آزاد تاری ہے اور میں کراچی سے بات کر رہا ہوں اور ڈاکٹر صاحب میرا سوال یہ ہے کہ سردیوں میں اسکن پھٹنے کی کیا وجوہات ہوتی ہیں اور اس کا کیا علاج ہے
جی مزید کال
میں علی راجپوت کراچی سے بات کر رہا ہوں ڈاکٹر صاحب مجھے آپ سے یہ پوچھنا ہے کہ سردیوں میں سب سے زیادہ جو پیچیدہ مسئلہ ہوتا ہے وہ یہ ہوتا ہے کہ پاؤں کی ایڑیاں جو ہے وہ پھٹ جاتی ہیں یا خراب ہو جاتی ہیں کبھی کبھی ایسا بھی ہو جاتا ہے کہ اس سے خون بھی رستا ہے تو اس کے لیے ہمیں کیا تدابیر اختیار کرنی ہوں گی کہ ہمارے پاؤں کی ایڑیوں میں جو ہے وہ ان کو بآسانی سے مطلب وہ محفوظ بھی رہ سکیں پھٹنے سے یا کسی بھی طرح کے زخم سے اور جو ہو چکی ہیں جو مطلب کہ خراب ہو چکی ہیں پھٹ چکی ہیں اس کو کس طرح سے ہم صحیح کر سکتے ہیں
جلدی امراض کے حوالے سے یہ بات ہوئی ہے جلد متاثر ہوتی ہے بچوں کی بھی ہوتی ہے جس طرح آپ نے کہا تو پہلا جو ہمارا سوال تھا کہ استقبال کے حوالے سے کہ سردیوں کا استقبال کیسے کریں اور فروٹس کے حوالے سے اور یہ دو سوالات بھی ساتھ میں ہیں
دیکھیں اس میں جہاں تک استقبال کے حوالے سے بات کی تو میں نے جیسے عرض کیا نا کہ موسم کا استقبال تو خوش دلی کے ساتھ ہی کرنا چاہیے اللہ کی نعمت ہوتا ہے اب اس کو ہم انجوائے کس طریقے سے کرتے ہیں سوال یہ ہے آیا آپ نے اپنی ہی ذاتی جو بیڈ ہیبٹس ہیں اس کی وجہ سے آپ نے اس کو رحمت کو زحمت بنا لیں پریشانی کر لیں اپنے لیے پرابلم کر لیں اپنے لیے کہ اس کے اوپر جو ہے آپ کی خوراک اچھی نہ ہو آپ کوئی ایسے ایکٹیویٹیز میں پڑے ہوئے خدا نخواستہ اسموکر ہیں مثال دے رہا ہوں میں آپ کو اور سردیاں پڑ گئی ہیں अब वो तो ठंड जो है उसके लिए प्रॉब्लम करेगी, सांस की तकलीफ होगी, ठंड बढ़ेगी, ह्यूमिडिटी बढ़ेगी, धुआं बढ़ेगा, स्मोक बढ़ेगा, जैसे अभी आपने देखा हमारे मुल्क के कुछ हिस्सों के अंदर ये इशू चल रहा है, इसमें फॉग का मसला चल रहा है, इसमें वो फॉग कम है स्मोक ज्यादा है, फर्क है दोनों में, तो वो उसकी वजह से
जिसको कहते हैं
हाँ
धुंध स्मोक और जो है वो फॉग दोनों
फॉग और स्मोक का फर्क है,
स्मोक में और फॉग में फर्क होता है ना,
इससे कुछ बीमारियां भी हो रही हैं।
एग्जैक्टली वो इसी वजह से होती है ना, वो एक इंडस्ट्रियल जो है आपकी चीज
बहुत बड़ा सूबा है, इससे इफेक्ट
बहुत बड़ा
है और जाहिर है उससे भी अमराज। ये अगर जो आज आप बात बयान फरमा रहे हैं इसके हवाले से जो एहतियाती तदाबीर जो है वो अगर करेंगे तो उस पर फर्क तो पड़ना ही उनको
नहीं, इंशाल्लाह अल्लाह ने चाहा तो जरूर फर्क पड़ेगा। जैसे मैंने एक सिंपल सा फार्मूला ये है कि पानी का इस्तेमाल जो है ना आप नॉर्मल अंदाज में रखें, बिल्कुल नॉर्मल अंदाज में पानी रखें। कुछ लोग होते हैं घबराते हैं कि यार मिक्सचुरेशन यानी कि यूरिन ज्यादा आएगा, परेशानी होगी, ये होगा, लेकिन आपकी जिस्म की जरूरत है वो, और वो आपने पूरी करनी है।
डॉक्टर साहब ये सर्दियां आ जाती हैं तो ये स्वेटर का इस्तेमाल, कंबल का इस्तेमाल, लिहाफ का इस्तेमाल कब शुरू करना चाहिए और किस तरह शुरू करना चाहिए?
इसके आपसे पहले हम कॉल जो सुनी थी हमने उसका जवाब
हाँ, उसका जवाब मैं दे देता हूँ। एक जो इस्लामी भाई ने, बल्कि दोनों की तकरीबन एक जैसी ही है, दोनों में जैसे अभी मैंने अगर हमारा सिलसिला शुरू से देखा होगा तो इन दोनों का जवाब तो ऑलरेडी इनको मिल गया होगा इसके अंदर कि स्किन फटने की क्या वजूहत होती है, कि सबसे बड़ी वजह वो मैं फिर अर्ज करूंगा पानी की कमी, कि आपकी पानी का इंटेक इतना अच्छा नहीं होता। दूसरा नमी जो है, क्योंकि नमी नहीं आती है आपकी, आपको नमी आपको स्किन के ऊपर रखनी है हर हाल के अंदर। अब जहां तक एड़ियों का फटने का सवाल है तो एड़ियां में आसान तरीका ये होता है कि एक तो सर्दी से बचने के लिए जो एक आसान सा नुस्खा है कि अपने आप को थोड़ा सा ढांप के रखें, उसमें आप अपने पैर को भी ढांप के रखें, जैसे सॉक्स वगैरह है जुराबों वगैरह का इस्तेमाल रखें, और इसके साथ साथ जो है ना कोई भी जो लुब्रिकेंट होते हैं जेली टाइप के जो आते हैं मार्केट में अवेलेबल होते हैं, इजीली किसी भी मेडिकल स्टोर से मिल जाते हैं, वो आप रोजाना जो है रात को सोते हुए एड़ी पे लगा के उसको ड्राई नहीं होने दें, जहां आपने उसको ड्राई होने खुश्क नहीं होने देना उसको, जहां आपने उसको खुश्क होने दिया उसने फिर उसने अपना काम शुरू कर देना है।
ये सारी चीजें भी, और गर्म पानी से भी ना रहे, बहुत ज्यादा गर्म पानी से
उससे भी
उससे भी जिल्द पर जो है वो
बिल्कुल
डॉक्टर साहब ने बताया ना गर्म पानी से नहा तो में लेकिन ऑयल भी डाल लें,
तो उससे कतरे चार कतरे उसमें ऑयल मिला लें पानी के अंदर, तो ये है कि वो थोड़ा सा आपको नमी जो है स्किन के ऊपर नमी आ जाएगी, और कोई अच्छा जो है आप जो मॉइस्चराइजर होता है वो यूज कर सकते हैं, अच्छी क्वालिटी का वो आप यूज कर सकते हैं, लेकिन बेस्ट ये है वो तो आर्टिफिशियल है, बेस्ट ये है कि जो नेचुरल तरीके हैं कुदरती तरीके हैं उसको अपनाएंगे तो इसमें काफी हद तक कमी आ जाएगी।
आप बताएंगे तो लोशन वगैरह जो है उसके हवाले से जल्दी एड़ियां जो है फटने के हवाले से भी हमारी गुफ्तगू हुई, और ये बता रहे हैं कि हर्बल है वो कुदरती, तो ऐसे भी कोई नुस्खाजात तो होंगे आपके पास कि जिससे आसानी से जो है वो एक घर में रहने वाला शख्स एक ऐसी लोशन तैयार कर ले कि जिससे उसकी जिल्द ड्राई ना रहे, खुश्क ना रहे। इंशाल्लाह वो भी आपसे लेते हैं। मजीद कॉल हमें सुनवा दीजिए जरा।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुह।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुह।
शाकिर अतारी लोधरा से अर्ज कर रहा हूँ। मदनी चैनल का सिलसिला मदनी क्लिनिक बहुत ही मालूमाती है, और इसमें ये सिलसिला अल्लाह ताला हमारे हर सिलसिले को बरकत आता फरमाए, और ये हमारे पीर मुर्शिद का करम है कि हमें तमाम सिलसिले मालूमाती सिलसिले हैं, और अल्लाह ताला और मजीद हमारे मदनी चैनल पर करोड़ों रहमतें हासिल करें। और हम बिना डॉक्टर साहब से हर गया कि इस मौसम में गले बहुत खराब होते हैं, इसके बारे में कोई इलाज तजवीज फरमाए।
सही फरमाए, ऐसा इफेक्ट होता है गले पर भी, नजला भी हो जाता है, जुकाम भी हो जाता है, जब ये होगा तो जाहिर है कि बॉडी पर असर होता है, बुखार भी हो जाता है। और चूंकि हमारा सिलसिले का एक मकसद ये भी है कि हम लोगों के अंदर आगाही पैदा करें, जब सेहतमंद रहेंगे तो जाहिर है कि इबादत भी अच्छी तरीके हो सकेगी। तो वैसे भी ये महीना बुजुर्ग जो अल्लाह वाले होते हैं उनके लिए ये महीना यानी इस मौसम जो है मौसम सरमा, रातें इसकी तवील हो जाती हैं, इबादत के लिए काफ़ी वक्त मिल जाता है, तहज्जुद के लिए वक्त मिल जाता है, कुरान पाक की तिलावत के लिए वक्त मिल जाता है, सजदे लंबे लंबे करने के लिए वक्त मिल जाता है। वाकई बुजुर्गों की जो है वो ان موسم میں ان کی خوشیاں ہوتی تھیں کہ اب وہ موسم آ رہا ہے کہ جس میں ہم اللہ کی عبادت جو ہے کے لیے ہمیں مزید فراغت مل جائے گی رات کے اندر. تو جو ہے وہ اللہ والوں کی اپنی سوچ ہوتی ہے.
دیکھیں آپ اگر کوئی ایسی کولڈ ڈرنک وغیرہ لے رہے ہیں اور بچہ ہے یا بڑا ہے وٹ ایور جو بھی ہے اور اس کو پتہ ہے کہ یار کوئی بھی چیز استعمال کرنے سے اس کا گلا خراب ہو جاتا ہے انسان کے طور پہ, تو وہ چیز استعمال ہی کیوں کرے, اوائڈ کرے اس سے. اب اس موسم میں استعمال کرے گا تو اور زیادہ
ایگریویٹ ہو جائے گا,
اور ایگریویٹ ہو جائے گا, بڑھ جائے گا وہ. اگر گرم موسم میں استعمال کرے گا تو شاید دو یا تین دن کے بعد اثر کرے, لیکن ایسے موسم میں استعمال کرے گا تو ویری سیم ڈے اس کو اثر کرنا شروع کر دے گا, اسی وقت تکلیف شروع ہو جائے گی. تو احتیاط کرے. ہر آدمی کا جو مدافعتی سسٹم ہے ایک جیسا نہیں ہوتا ہے کہ ہر آدمی جو ہے نا ایک دم چلڈ پینا شروع کر دے,
چل نہیں پی سکتا,
بالکل ٹھنڈا پانی پینا. بہت سے لوگ پیتے ہیں, ایسی بات نہیں ٹھنڈے پانی, بلکہ بہت سے لوگوں کو تو میں نے یہ دیکھا ہے کہ آئس کریم تک کھاتے ہیں ٹھنڈی, یا جمی ہوئی آئس کریم استعمال کر رہے ہوتے ہیں. پتہ نہیں ان کو ٹالریشن ہو جاتی ہوگی, لیکن ہمارے لیے تو بڑا مشکل کام ہو جاتا ہے. یہ احتیاط کرنی چاہیے بہرحال, کیونکہ آپ وہی فطرت سے ہٹ کے ایک کام.
اچھا ڈاکٹر صاحب, اگر کچھ لوگ اگر اس طرح آئس کریم استعمال کر بھی رہے ہیں, کولڈ ڈرنک وغیرہ کر بھی رہے ہیں, تو وقتی طور پہ تو ان کو یہ پرابلم ظاہر نہیں ہو رہی ہوتی, لیکن کیا آپ کو لگتا ہے کہ سائنس کا جن کو پرابلم ہو رہا ہوتا ہے, سائنسائٹس کے ایشوز جو ہوتے ہیں, پوز نیزل ڈرپ ہوتا ہے, برونکیولائٹس ہوتے ہیں, یہ بیماریاں جو ہیں یہ ان کو ہو سکتی ہیں آگے چل کے؟
دیکھیں اگر
خصوص سردیوں میں
اگر اس کو نزلے کی کیفیت رہتی ہے, اگر رہتی ہے تو پھر احتیاط کرنا بہت ضروری.
نہیں یہ تو چیز استعمال کرے چلے جا رہے ہیں اور
نہیں, اگر نزلے کی کیفیت رہتی ہے تو پھر تو اس کو بہت بڑا خطرہ ہے کہ اس کو آگے جا کے یہ پرابلم کرے گی.
ظاہر طور پر اس وقت اس کو کچھ محسوس نہیں ہو رہا, مطلب وہ کہتے ہیں یار ٹھیک ہے سویٹر پہ نہیں, کوئی حاجت نہیں ہے, ٹھنڈے پانی سے نہا بھی رہے ہیں وہ,
جی
آئس کریم بھی کھا رہے ہیں اور بوتل بھی لے رہے ہیں, تو بظاہر وہ کہتا ہے مجھے کچھ نہیں ہوتا. تو جو ان کا سوال پوچھنے کا ایک مقصد یہ بھی سمجھاؤں کہ آگے چل کر بھی اس کو نقصانات تو ہو سکتے ہیں. نزلہ ہے تو وہ برداشت کر رہا ہے اس کو, وہ سمجھ رہا ہے بہت معمولی چیز ہے, اور نزلہ بھی ہے اس کو زکام بھی ہو جاتا ہے, میں اسے پرواہ نہیں کرتا. تو اب پرواہ نہیں کرتا تو آگے چل کر یہ اس کے لیے پرابلم کریٹ کر دے گا.
دیکھیں بات وہیں آتی ہے کہ آگے بھی اگر اس کا ریزسٹنس, باڈی ریزسٹنس یعنی مدافعتی سسٹم ڈیفینیٹلی آگے اولڈ ایج کے اندر جا کے تو کمزور ہوگا ہوگا, یہ تو انڈرسٹوڈ سی بات ہے. لیکن اگر اس کا مدافعتی سسٹم اچھا رہتا ہے, خوراک اس کی اچھی ہوتی ہے, ایک پراپر طریقے سے جو اس کو کھانا کھانا ہے وہ کھاتا ہے, پراپر ایکسرسائز کرتا ہے, نیند پوری کرتا ہے, پانی کا استعمال پراپر کرتا ہے, ہر چیز ایک شیڈیول کے مطابق کرتا ہے, تو اتنا زیادہ افیکٹ نہیں پڑے گا. لیکن جو ٹرینڈ چل رہا ہے ہم لوگوں کا آج کل, اس میں تو بہت زیادہ چانسز ہیں کہ آگے جا کے پرابلم ہوگی. یہ جو ٹرینڈ چل رہا ہے ہمارا, ہم لوگ کیئر لیس ہو گئے ہیں اپنی صحت کے معاملے میں, کیئر نہیں کرتے بالکل بھی کھانے پینے, جو چیز آگے کھا لیا بارہ ایک بجے بھی کھا رہے ہیں, دو بجے بھی کھا رہے ہیں رات کے ٹائم, اور جو چیز آ رہی ہے وہی کھا رہے ہیں. بس آنا چاہیے, کھانا چاہیے, بس یہ نہیں دیکھتے کہ ہمارے کو کیا پرابلم ہو سکتی ہے, کیا نقصان ہو سکتا ہے. تو اگر ایسا کچھ ہوتا ہے تو
ان کا سامنے والوں کو بہت دل رکھ لیتے ہیں,
پتا نہیں اپنا رکھتے ہیں یا دوسروں کا رکھتے ہیں.
اپنا دل خراب ہو دوسروں کا دل رکھتے ہیں وہ, دل کے اندر چاہے کولیسٹرول آ رہا ہے, خرابیاں آ رہی ہیں اس کے اندر, بلڈ پریشر بڑھا ہوا ہے, مگر دوسروں کا دل رکھنے کی وجہ سے اپنے دل کو خراب کر رہے ہوتے ہیں. مدنی چینل کے ناظرین جو ہے موسم سرما کی احتیاطوں کے حوالے سے کافی مفید باتیں بیان کی گئیں. اب طبی علاج کی طرف ہم چلتے ہیں کہ جلدی امراض کے حوالے سے بھی موسم سرما میں بعض بچوں کو بھی اور بڑوں کو بھی جلدی امراض ہو جاتے ہیں, اس کے ساتھ ساتھ نزلہ ہو جاتا ہے, زکام ہو جاتا ہے. ہم نے ڈاکٹر صاحب یہ سنا کہ جو دماغ میں فضلہ جمع ہوتا ہے وہ ناک کے راستے سے بہتا ہے تو اس کو زکام کہتے ہیں, اور گلے میں گرتا ہے تو اس کو نزلہ کہتے ہیں. یہ طبی ایک کتاب کے اندر پڑھا تھا میں نے, تو ظاہر ہے کہ یہ بھی امراض تو ہیں ہی. اس حوالے سے طبی حوالے سے کوئی ایسے سردیوں کے جو نسخے آپ بتا دیں کہ ایسی چیز ہم استعمال کریں کہ مطلب جو ہے وہ موسم سرما میں ان بیماریوں سے بچ جائیں, اور ایسا کوئی نسخہ بتا دیں جو ہمارے باورچی خانے میں بھی ہو, کیونکہ ہم یہ بارہا دہراتے ہیں کہ ہمارا باورچی خانہ ہمارا دواخانہ بھی ہے. ہم تلاش کریں گے انشاءاللہ, اور کہیں نہ کہیں رکھا ہوا ہوگا وہ, اگر آپ کچھ بتائیں گے تو.
جی جی انشاءاللہ. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد. ایک تو یہی کہ جس طرح ابھی جو باتیں چل رہی تھیں احتیاط کے حوالے سے, تو ہمارے یہاں یہ بھی ہے کہ ایک تعداد ہے لاکھوں لاکھ لوگ جو کہ بائک چلاتے ہیں, موٹر سائیکل چلاتے ہیں, تو اب کہا جاتا ہے کہ جو ناک ہے, کان ہے, آنکھیں ہیں, یہ چیزیں جو ہے نا سردی کے ایک طرح سے دروازے بھی کہہ لیں داخل ہونے کے جسم میں. تو اگر اسی طرح سے جو لاکھوں لاکھ لوگ بائک چلاتے ہیں تو اس میں لاکھوں لاکھ کی تعداد وہ بھی ہے کہ جو ہیلمٹ کا استعمال نہیں کرتے, تو اس کے سبب بھی جو ہے نا نزلے, زکام اور سردی کی بیماریاں, پسلیاں, نمونیا, یہ اس طرح کے معاملات کا شکار ہوتے ہیں. اسی طرح پھر بچے بھی ہوتے ہیں ساتھ میں بائک پر, تو وہ بھی پھر اس طرح کے شکار ہو جاتے ہیں. اگر اس کی بھی احتیاط کی جائے, اسی طرح گھر کے اندر جو ہے وہ پردوں کا استعمال کیا جائے کہ جو ہوا آنے کا ایک, بعض اوقات اتنی ہوا, بہت زیادہ ہوا آنے کا گھروں میں جیسے سسٹم ہوتا ہے, تو اس سے بچاؤ کے حوالے سے کھڑکیاں اگر کوئی کھلی ہوئی ہیں یا روشن دان اس طرح کے کہ جو غیر ضروری ہیں تو اس پر بھی نظر کرنی چاہیے. تو اس طرح کی گھر کے اندر بھی احتیاطیں کی جائیں
تاکہ جو ہے نا وہ معتدل رہے.
اور اس کے ساتھ ساتھ انشاءاللہ عزوجل ایک بہت ہی اہم ترین جیسے گھریلو علاج اگر یہ کر لیا جائے تو اس کا انشاءاللہ عزوجل فائدہ یہ ہوگا کہ جو موسم سرما میں یہ احتیاطی علاج اگر ہر شخص کرنا چاہے تو خود بھی کر سکتا ہے, اور اس کے ساتھ ساتھ بچوں کو بھی اگر یہ کروا دیا جائے تو موسم سرما میں ہونے والے جیسے نزلہ ہے, زکام ہے, سینے کی جکڑن ہے, پسلیوں کا چلنا ہے, اسی طرح سے نمونیا ہو جاتا ہے, بخار ہو جاتا ہے, ٹائیفائڈ وغیرہ ہو جاتا ہے, پھیپھڑوں کے امراض ہو جاتے ہیں, تو انشاءاللہ عزوجل اللہ نے چاہا تو سردیوں کے بہت سارے امراض سے جو حفاظت ہوگی. تو اس میں دو علاج انشاءاللہ عزوجل موسم سرما کی احتیاطوں کے حوالے سے عرض کیے جاتے ہیں جو کہ بہت ہی مختصر بھی ہیں اور بہت زیادہ آسان بھی ہیں. سب سے پہلے نمبر ایک کہ سردیوں کی اکثر بیماریوں سے حفاظت کا گھریلو علاج, یہ شیخ طریقت امیر سنت کا رسالہ ہے میتھی کے 50 مدنی پھول, اس کے صفحہ نمبر 6 پر یہ موجود ہے. آپ تحریر فرماتے ہیں کہ سردیوں میں روزانہ کھانے کے بعد پانی سے میتھی دانے چھوٹا چمچ آدھا استعمال کر لینے سے سردیوں کی اکثر بیماریوں سے حفاظت ہوگی. یہ میتھی دانہ, یعنی کہ میتھی دانہ آسانی سے حاصل کیا جا سکتا ہے.
وہ قیمتی باتیں جو امیر علیہ السلام نے مثالوں میں لکھی ہیں وہ آپ جی ڈھونڈ ڈھونڈ کر نکال کے لا رہے ہیں ماشاء اللہ. میتھی دانہ مطلب کچن میں اب تلاش کرنا ہے, رکھا ہوا ہے تو اس کو نکال کے باہر لے کر آنا ہے, دسترخوان کی زینت بنانا ہے, روزانہ اس کو کھانا ہے اپنے. بعض اوقات جو دسترخوان پر چیز ہوتی ہے تو یاد آ جاتی ہے.
جی جی
کالی مرچ ہے جیسی کہ وہ اگر دسترخوان میں نہیں رکھے تو یاد نہیں آتی. وہ میتھی دانہ ہو گیا, سونف ہو گئی, کھانے کے بعد کھانا کھا لیا تو سونف کا استعمال کر لیا, تو اب یہ میتھی دانہ نکالنا ہے. بعض اوقات جو ہے وہ یہ چیزیں تو چھپی رہتی ہیں نا, کبھی استعمال کرتے ہیں کبھی نہیں کرتے, بہت کم ہوتا ہے اس کا استعمال. حالانکہ میتھی کے متعلق پورا رسالہ میرے لیے تحریر فرمایا,
یہ رسالہ بھی ہے اس سے متعلق میتھی کے 50 مدنی پھول. اگر اس کے اندر بھی یہ جو عرض کیا ہم نے اس کے اندر موجود ہے تو
ایک آدھ دفعہ کھانے سے فائدہ ہو جائے گا.
یہ تھوڑا مستقل مزاجی سے استعمال کیا جائے, ایک دفعہ کھانے سے تو گویا کہ فائدہ نہیں ہوتا, ایک دفعہ ہاتھ بڑھانے سے لائٹ تو جل جاتی ہے, صحت نہیں آتی.
اچھا,
کیونکہ کوئی بٹن دبایا جائے تو بلب تو روشن ہو جاتا ہے مگر صحت ایک دو خوراک سے نہیں لوٹا کرتی. اس کے لیے کہ مستقل مزاجی سے آدمی اگر استعمال کرے تو انشاءاللہ فائدہ ہوگا.
لوگ فوری حل چاہتے ہیں
جی. اب ہاتھ بڑھا کر ہم یوں کہہ لیں کہ وہ کسی نے کہا کہ ہاتھ بڑھا کر ہم ایک بلب تو روشن کر سکتے ہیں, اپنی جو ہماری بیماری ہیں اس کو نہیں ہم دور کر سکتے. اسی طرح سے ایک بہت ہی بہترین علاج شہد جو ہے عموماً سردیوں میں بہت زیادہ استعمال کیا جاتا ہے. الحمدللہ یہ قرآن پاک میں بھی اس کا ذکر خیر ہے. تو یہ شہد اور زعفران بھی سبھی لوگ جانتے ہیں کہ زعفران کیا ہوتی ہے. اسی طرح سے نمبر 3 جائفل, یہ تین چیزوں پر مشتمل ایک بہت ہی اہم ترین گھریلو علاج ہے. انشاءاللہ وہ عرض کرتا ہوں. شہد 1 پاؤ, نمبر 2 زعفران 1 گرام, نمبر 3 جائفل 1 عدد. اس کا طریقہ کار سن لیں پھر انشاءاللہ عز و جل ان چیزوں کو دکھا بھی دیتے ہیں. طریقہ اس کا یہ ہے کہ جائفل کے اندر سے اس کی گری مغز نکال کر اچھی طرح باریک کر لیجئے اور زعفران بھی اچھی طرح کھرل یعنی باریک پیس لیجئے. دونوں چیزیں شہد میں ملا کر اچھی طرح مکس کر لیجئے. مقدار خوراک یعنی استعمال کتنی کرنی ہے, 1-1 درمیانہ چمچ صبح شام, اور بچوں کے لیے آدھا آدھا چمچ استعمال کیجئے. اس سے جو فوائد ہوں گے انشاءاللہ عزوجل سردیوں میں ہو جانے والے نزلے, زکام, کھانسی, دمہ, نمونیا, ٹائیفائڈ وغیرہ اور پھیپھڑوں کے امراض میں بے حد مفید رہے گا. سردیوں کی آمد سے قبل یہ علاج کر لیجئے انشاءاللہ عزوجل ان امراض سے حفاظت رہے گی. بچوں کو بھی احتیاطاً یہ علاج ضرور دیجئے. تو یہ بہت ہی آسان علاج ہے.
یہ چیزیں میں تینوں چیزیں تقریباً اگر شہد شامل نہ کریں, اس لیے چینی لوگ استعمال کرتے ہیں, وہ جو کستوری ہم سنتے ہیں نا
جی بابو,
یہ کستوری کے اندر بھی جو ہے اگر صحیح طرح سے کستوری بنایا جائے تو اس کے اندر زعفران بھی استعمال ہوتا ہے. جو اچھی کستوریاں بناتے ہیں اور گھر میں بناتے ہیں تو وہ تو استعمال کرتے ہی ہیں, اس میں زعفران بھی ڈلتا ہے اور اس کے ساتھ ساتھ یہ جائفل جو بتا رہے ہیں وہ بھی ڈلتا ہے اس کے اندر, اور مصری یا چینی کا استعمال ہوتا ہے انہوں نے شہد کہا. تو اگر اس کے اندر دودھ شامل کر لیا جائے تو یہ ایک طرح سے کستوری بن جائے گی, ایک ٹیسٹی یوں سمجھ لیں کہ مشروب بن جائے گا جو سردیوں میں استعمال ہوتا ہے. صحیح بات کہی انہوں نے کہ سردیوں کی آمد سے پہلے اگر اس کا استعمال کیا جائے گا تو ان شاء اللہ رحمان وہ امراض جو بچوں اور بڑوں کو ہو جاتے ہیں تو ان شاء اللہ اسے حفاظت رہے گی. اب یہ جائفل بتا رہے ہیں ہمیں جی,
اسے جائفل کہتے ہیں, یہ چھوٹے چھوٹے دانے ہیں.
یہ جائفل کو اس کی گری استعمال کی جائے گی
جی, اس کی گری جو ہے نا یہ جیسے یہ اوپر سے اس کا چھلکا اتارا جائے گا.
ٹھیک ہے,
تو یہ چھلکا اتارنے کے بعد یہ اندر سے اس کی گری جو ہے نا وہ نکل آئے گی. یہ اس طرح
صحیح
یہ گری. تو اب اس کو جو ہے نا اچھی طرح سے جیسے پیس لیں, گھس لیں, پیس لیں, باریک کر لیں. باریک کرنے کے بعد اس کو جو ہے جائفل ایک عدد ہم نے کہا تھا اور ایک پاؤ شہد, اور اسی طرح سے زعفران, یہ زعفران کو بھی آپ دیکھ لیجئے.
بہت قیمتی چیز ہے مگر ظاہر ہے کہ ہم نے کوئی اس کو
جی
50 گرام تو ڈالنا نہیں, 1 گرام آپ نے کہا نا
صرف 1 گرام ڈالنا ہے,
1 گرام صرف ڈالنا ہے. تو یہ اپنے گھر میں رکھیں, لوگ بہت ساری چیزوں پر اپنا پیسہ خرچ کرتے ہیں, یہ اللہ کی بہت بڑی نعمت ہے اور چند گرام کی ڈبیا آ جاتی ہے وہ خرید سکتے ہیں. زیادہ جو ہے وہ نسخہ جات میں نہیں ڈلے گی, 1 گرام ڈلے گی, 2 گرام ڈلے گی. دودھ کے اندر بھی شامل کر کے پینا اس کا فائدہ مند ہے سردیوں میں.
زعفران کا جو ہے پہچان اوریجنل کیسے پتا چلے گا آپ؟ جیسے یہ اس کا تو ہمیں اندازہ ہو گیا, اس کو جیسے ہی کھولا خوشبو پھیل گئی چاروں طرف خوشبو.
زعفران کی کیا پہچان,
پہچان کیسے کریں گے اگر ہم جیسے لوگ جاتے ہیں لینے؟
اب یہ تھوڑا مشکل سوال ہے, اس کے لیے ٹائم دینا پڑے گا آپ کو جی.
اس میں یہ ہے کہ زعفران ایک تو سب سے پہلے اس کی جو علامت ہوتی ہے خوشبو ہوتی ہے, کیمیکل وغیرہ سے اتنی خوشبو اس میں پیدا نہیں ہوا کرتی. تو دوسرا یہ ہے کہ یہ
سختی پائی جاتی ہے,
سختی کچھ پائی جاتی ہے اس کے اندر. اور وہ جو دوسرے ہوتے ہیں بعض اوقات وہ بھٹا جسے کہا جاتا ہے, مکئی کہا جاتا ہے, تو اس کے جو بال ہوتے ہیں بعض اوقات وہ بھی بعض لوگ اس کو رنگ کر اس میں استعمال کر دیتے ہیں. تو اس کو یہ ہے کہ یہ 1 گرام لینی ہے, 1 گرام تھوڑی سی ہوا کرتی ہے, اور 1 پاؤ شہد اس کو اچھی طرح مکس کر لیں, 1 گری اس کو پیس کے اس کے اندر ڈالیں گے تو ان شاء اللہ عز و جل بہت بہترین یہ بن جائے گا. باقی یہ کہ اس کی خوشبو سے اس کو پہچانا جا سکتا ہے.
جیسے باقی ہمیں محسوس ہوئی
الحمد للہ
وغیرہ یہاں سے آتی ہیں زیادہ تر اور مل جاتی ہیں, ویسے تو امپورٹڈ ہوتی ہیں باہر سے چیزیں اچھی دکان سے, اور اگر تلاش کی جائے
اسے جو ہے زعفران کو جو ہے کیسر بھی کہتے ہیں ہندی میں, اس کا نام جو ہے وہ کیسر ہے. اور اس کا پودا جو ہے پیاز کی طرح تقریباً 1.5 انچ جو ہے نا اونچا ہوتا ہے, اور ستمبر اکتوبر وغیرہ میں اس پر جو ہے نا پھول وغیرہ لگتے ہیں. تو اس کی ایک نشانی یہ بھی دیکھیں کہ بعضوں کا جب اس کو کھرل کیا جاتا ہے, اس کو پیسا جاتا ہے, تو دیکھا ہے کہ وہ جو بڑی مکھی ہوتی ہے بڑی مکھی وہ کہیں نہ کہیں سے پہنچ جاتی ہے.
اچھا
ایسا بھی دیکھا.
اچھا
اس کی خوشبو کی وجہ سے. تو یہ بھی یوں کہہ لیں گے جو اگر اصل زعفران ہوگی نا تو وہ کہیں نہ کہیں سے ڈھونڈتی ڈھونڈتی اس کو پہنچ جاتی ہے. ایک دو دفعہ نہیں بارہا, جیسے جب بھی کبھی موقع اس کو ملتا ہے پیسنے کا تو وہ بڑی مکھی جو عموماً ہم دیکھتے ہیں آم کے چھلکوں پر بعض اوقات آ جاتی ہے
بڑی بڑی,
وہ اس کے لیے آ جاتی
ہے.
ہاں یہ بھی.
تو الحمد للہ بہت ہی بہترین اور آسان علاج ہے. جو بزرگ ہیں گھر میں بچے ہیں تو ان کو اگر استعمال کروا دیں گے سردیوں میں احتیاطی طور پہ پہلے سے استعمال کروا دی جائے تو انشاءاللہ سردیوں کے جو معاملات ہیں وہ آسانی سے گزر جائیں گے انشاءاللہ عز و جل. ہمارے پاس دیگر بھی نسخے ہیں انشاءاللہ. یہ تو وہ تھا کہ جو احتیاطی طور پہ پہلے عرض کیا جائے. اب یہ ہے کہ اگر کسی کو نزلہ کھانسی لگ گیا ہے, نمونیا, بخار وغیرہ اس طرح کے معاملات پھیپھڑوں کے ہو گئے تو وہ کیا گھریلو علاج کریں انشاءاللہ وہ بھی عرض کریں گے
انشاءاللہ.
اور ایڑیاں پھٹنے کے حوالے سے, لوشن کے حوالے سے
یہ بھی لیتے ہیں. اس سے پہلے انشاءاللہ رحمان ڈاکٹر صاحب ایک پیشنٹ ہے ہمارے پاس
جی,
تو ان کو بھی ہم شامل سلسلہ کرتے ہیں تاکہ ان کے سوالات سے بہت سارے ناظرین جو ہیں وہ بھی انشاءاللہ رحمان فائدہ اٹھائیں گے جی. آئیے تشریف لائیے. مدنی منع کو لے کر آئے
اپنے.
السلام
علیکم.
السلام و رحمۃ اللہ وبرکاتہ.
अच्छा, क्या नाम है आपका? हसनैन। क्या हो गया आपको?
बुखार हो रहा है।
अच्छा, कब से हो रहा है बेटा आपको?
दो महीने
से हो रहा है। क्या कैफियत है आपको?
सर, इनको तकरीबन 2010 से जो है ना, अचानक नज़ला खांसी हुआ तो दवा दिलवाई, तो उससे इनकी तबीयत मज़ीद बिगड़ती गई और डॉक्टरों से काफ़ी इलाज कराया तो उन्होंने कहा इसको एलर्जी है। फिर हिकमत का इलाज करवाने गए तो उन्होंने कहा कि इनके लंग्स जो है वो कमज़ोर हो गए, वीक हो गए। फिर काफ़ी इलाज चलता रहा तो 2013 तक इनका इलाज चलता रहा। 2013 में कुछ इनको जो है ना अफाका हो गया। फिर 2014 इनका बिल्कुल नॉर्मल गुजरा और 2015 के एंड से फिर सर्दियां स्टार्ट हुई तो इनको थोड़ा सा ये दोबारा प्रॉब्लम शुरू हो गई और ऐसे लगता है जैसे इनकी जो है ना पसलियाँ चलती हैं और कमर में इनके जो है कान लगा कर सुना जाए तो सीटी की आवाज़ आती है गले से और आवाज़ें आने लगती हैं सीने से। उसके बाद 2016 फिर इनका नॉर्मल गुजरा। अब 2016 के एंड में जैसे अब सर्दियाँ स्टार्ट हुई फिर दोबारा इनको प्रॉब्लम शुरू हो गई है।
अच्छा, इनको सीटी के साथ बुखार भी होता है क्या?
नहीं, इनको वैसे बुखार बहुत कम होता है।
सही।
लेकिन सिर्फ जो है ना इनको नाक बंद होती है ना तो इनके गले में जो है ना फिर सीटी की आवाज़ आती है और इनके ऐसे लगता है जैसे पसलियाँ चल रही हैं।
सही।
लेकिन बचपन में इनको इस तरह हुआ था लेकिन अब इनको नहीं होता इस तरह।
इसका मतलब ये है कि जो इनका सीने का मामला है वो इनके नज़ले से रिलेटेड है।
जी,
इनको जब नज़ला होता है तब इनका सीने की प्रॉब्लम शुरू हो जाती है।
जी, लेकिन वो नज़ला बहता नहीं है,
अंदर गिरता है।
अंदर गिरता है
और आम हालात के अंदर नहीं होता है।
आम हालात में नहीं होता। अच्छा, सोते में भी इनका जैसे नाक बंद हो जाता है तो ये खर्राटे तो नहीं लेते लेकिन खर खर की आवाज़ें आती हैं।
ठीक है, वो लाजमी बात है, वो पैसेज जो नाक का पैसेज है सांस लेने में यकीनन वहाँ पर रुकावट होती होगी जिस वजह से खड़खड़ाहट होती है। अच्छा, इस दौरान जो है बुखार की कैफियत नहीं होती?
इस दौरान बुखार की कैफियत नहीं होती।
होती है?
नहीं,
बुखार की कैफियत नहीं होती है। अच्छा, खांसी होती है?
हाँ, खांसी कभी कभी होती है।
कभी कभी होती है?
जी जी।
इसका मतलब बलगम नहीं होता, वो
बलगम खांसी होती है? जी, खुद खांसी होती है।
अच्छा, और ठंड वगैरह की शिकायत करते हैं?
हाँ, इनको बाजू का जैसे अपना ये खांसी वगैरह हो तो उस वक्त ये कहते हैं मुझे सर्दी लग रही है, लेकिन जब इनको एलर्जी होने लग जाए तो उस वक्त रात को सोते हुए ये कहते हैं मुझे गर्मी हो रही है। या तो वो मेडिसिन का असर होता होगा या फिर ये वैसे ही तबीयी तौर पे इनको
एलर्जी हो जाए। आपने जुमला इस्तेमाल किया, वो एलर्जी किस चीज़ से?
लोगों से यही चीज़ पूछ लेते हैं ना कि कोई मखसूस चीज़ खाते हैं या कोई चीज़ ऐसी आपने तजुर्बे में ली कि ये कुछ इस्तेमाल हुई, चिप्स हुए, केचप हुए, जूस हुआ, इसके बाद ऐसी चीज़ हुई?
हाँ, असल में डॉक्टर साहब ने भी और हकीम साहब ने भी हमें ये बताया था कि इनको आलू के चिप्स और ठंडी चीज़ें, इसी तरह मिर्च मसाले वाली चीज़ें ये नहीं खिलाएं, तो हम इनको मतलब शुरू से पाबंदी बाहर की कोई भी चीज़ नहीं खिलाते। घर में जो चीज़ बना लें और उसमें भी ये चीज़ें शामिल होती हैं, चावल, आलू के चिप्स वगैरह, ये नहीं खिलाते हम। लेकिन उसके बावजूद ये बाजू का स्कूल जाते हैं ना तो मुझे ये लगता है कि वहाँ पे जो डस्ट वगैरह होती है, बच्चे खेलते हैं मिट्टी वगैरह में, तो उस वजह से शायद इनको खांसी हो जाती है। और उसके अलावा जब ये सोने लगते हैं, पूरा दिन का नॉर्मल गुजरता है, जब सोने लगते हैं तब इनको जो है ना ये प्रॉब्लम शुरू होती है।
आपकी जो रिहाइश है वो कहाँ पे है? फ्लैट में?
इस इलाके में
नहीं। हाँ, हमारी रिहाइश जो है ना ये इंडस्ट्रियल एरिया की तरफ है तो वहाँ ये फैक्ट्रियाँ वगैरह बहुत हैं और मतलब करीब में जो है ना एक नाला भी बहता है तो उस वजह से भी हो सकता है ये मामला।
घर है या फ्लैट है?
हमारा तो घर है, जमीन का घर है।
जमीन का घर है?
जी।
और एक तो एटमॉस्फेरिक आपने बता दिया, और परिंदे वगैरह की क्या पोजीशन है?
परिंदे वगैरह तो नहीं है अल्हम्दुलिल्लाह।
नहीं है घर में परिंदे वगैरह? कोई नहीं, 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 नहीं। एक होते हैं ना कि जैसे कबूतर, जंगली कबूतर वगैरह जो है?
नहीं नहीं, वो इस तरफ नहीं।
सराउंडिंग में अपने घर वगैरह बना लेते हैं, ऐसा कोई सिलसिला?
ऐसा कोई सिलसिला नहीं है।
तो मेन फैक्टर तो यही नजर आ रहा है कि इनको इंडस्ट्रियल एरिया के अंदर है, वहाँ से इनको
केमिकल एक्सपोज वो है एलर्जी।
अच्छा डॉक्टर साहब, ये मतलब इनके ताएं उनके साथ भी इस तरह की प्रॉब्लम रहती है कभी कभी, तो क्या ये हमारी मुरीसी बीमारी कहलाएगी?
नहीं, ताया को आप कह रहे हैं कभी कभी?
जी जी।
नहीं, ताया यहाँ आपके इलाके में ही रहते हैं या कहीं
साथ ही रहते हैं अभी?
हाँ, तो एरिया तो वही हुआ ना।
एरिया
वही हो गया और फिर कभी कभी वाली बात हो गई।
जी जी, मतलब
इनको तो आप रेगुलरली आ रहे हैं?
जी जी, इनको रेगुलर
आ रही है। उनको कभी? स्मोकर है?
नहीं, स्मोकर नहीं है।
थे पहले?
जी,
पहले थे?
नहीं, पहले भी नहीं थे।
कभी नहीं स्मोक?
कभी स्मोक नहीं।
ठीक है, तो इसमें यही होगा कि उस एरिया की वजह से उनको डेफिनेटली प्रॉब्लम आ रही होगी। अच्छा, इसमें जो घर में रहते हैं तो फिर क्या खाने पीने के अलावा क्या एहतियात करते हैं, मतलब आप लोग क्या करते हैं घर के अंदर, क्या जब ये बैठे हुए होते हैं यानी कि सामने अपने डस्टिंग वगैरह सफाई वगैरह के मामला होते हैं?
हाँ, जब हम डस्टिंग वगैरह की या सफाई के जो मामला होते हैं तो उस वक्त इनको सेफ जगह पर जो है इनको भेज देते हैं या मतलब घर से बाहर भेज देते हैं कि आप थोड़ा बाहर चले हैं ताकि डस्ट वगैरह जो डस्टिंग कर लीजिए।
ठीक है, बाहर भेजने से भी तो डस्ट ही आएगी ना?
नहीं, घर से थोड़ा दूर भेज देते हैं ऐसी जगह जहाँ इनको जो है डस्ट की कोई प्रॉब्लम नहीं है।
बेस्ट ये है कि अगर मास्क वगैरह ले लें तो वो ज्यादा अच्छा रहेगा इनके लिए। दूसरा जो है, उम्मीद है इंशाल्लाह ये जैसे जैसे इनके अंदर एज बढ़ेगी, इनमें टॉलरेंस, इनके मदाफ़ी सिस्टम स्ट्रांग होगा, ये कैफियत इनकी इंशाल्लाह बेहतर हो जाएगी। लेकिन इसमें आप लोग का बहुत बड़ा रोल होगा कि किस तरीके से टैकल करना है इसको। परेशान होने की हाजत नहीं है, क्योरेबल चीज़ है, ठीक होने वाली चीज़ है ये, बस एहतियात करना जरूरी है। एहतियात इलाज से बेहतर है, जितना अच्छा एहतियात करेंगे उतनी ही जल्दी ये कवर कर जाएंगे। दूसरा, खाने में इनका क्या शौक है खाने का, खाते हैं सारी चीजें या
नहीं? खा तो लेते हैं सारी चीजें। जी जी, माशाल्लाह
सारी चीजें खा लेते हैं, लग नहीं रहा ये। ऊपर देखें बेटा, ऊपर देखें, नीचे देख, सब चीजें खा लेते हो सर? जूस वगैरह पीते हो? जूस नहीं पीते? क्यों? पानी कितना पीते हो दिन भर में? पानी भी नहीं पीते? कितना पीते? बहुत ज्यादा पी लेते हो यार।
पूरे दिन में पूछे डॉक्टर साहब,
पूरे दिन में तो
सारे दिन में कितना पीते हो, मतलब सुबह से उठे रात तक कितना पानी पी लेते हो? दो गिलास, चार गिलास, पांच गिलास? सुबह नहीं पीते? सुबह क्या नाश्ता करते
हो? स्कूल जाते हैं ना, थर्मोस लेके।
नाश्ते में क्या खाते हैं? ये अच्छा काम
करते हैं, उनसे पूछिए।
अच्छी चीज है कि ये नाश्ता अच्छा करते हैं, वरना बच्चे नाश्ता नहीं करते, ये बहुत अच्छा है माशाल्लाह।
आपने पूछा कि वो किस एरिया में रहते हैं,
सही?
उम्र तो इस तरह की चीजें पूछी नहीं जाती, जो काउंसलिंग हो रही है आपने कई चीजें पूछी जो, वरना तो ठीक है, अगर एलर्जी है तो एलर्जी की दवाई ली दी गई। अब एहतियातें आपने बयान फरमाई, एरिया का आपने पूछा, आपने पोल्यूशन किस, जो उन्होंने बताया कि जो इंडस्ट्रियल एरिया में है, तो ऐसे तो बहुत सारे लोग होंगे जो इंडस्ट्रियल एरिया के करीब रहते होंगे और वो असर होता होगा वो एनवायरमेंट, उनको एलर्जी हो रही है या खारिश हो रही है या दीगर, तो वो उसका ताल्लुक उस एनवायरमेंट से होता है।
जी बिल्कुल होता है,
जाहिर है कि जो इंडस्ट्री होती है उसमें मुख्तलिफ चीजें, मसलन अगर टेक्सटाइल एरिया है ना तो उसमें जो है वो क्लोरीन का अमल दखल होता है, जहाँ डेनम का काम होता है, ब्लीच का काम होता है, वो ऐसा होता है कि कपड़ा वॉश हो रहा होता है या उस पर डाइंग हो रही होती है, कलर हो रहा होता है, तो जाहिर है उसको वो जो एरिया है उसको इफेक्ट तो करता होगा, क्योंकि उसमें बाद में क्लोरीन शामिल होती है, क्लोरीन अपना असर दिखाती है, काफी एरिया में उसका असर आता है।
जी जी,
इसी तरह जो डाई इस्तेमाल होते हैं, कलर जो इस्तेमाल होते हैं, वो भी उसका भी जो है वो स्मेल जो है उसे पहुंच जाती है, उसके साथ साथ उसके असरात पहुंचते होंगे, तो वो अगर लोग जहाँ रह रहे हैं करीब में इंडस्ट्रियल एरिया के, तो उस पर वो असरअंदाज होते होंगे।
बिल्कुल,
तो उसको एहतियात करनी होगी।
बिल्कुल एहतियात करनी चाहिए,
पूछना चाहिए जिस तरह आपने पूछा, एलर्जी का मारा है
इसमें होता है
जी,
पूछते हैं। स्पेशली अगर आप किसी इंस्टीट्यूशन में चले जाते हैं, किसी हॉस्पिटल में अगर जाते हैं ना, जनरल प्रैक्टिस में तो शायद पूछने का रुझान इतना ज्यादा नहीं होता है, क्योंकि वो तो खुद उसी इलाके में प्रैक्टिस कर रहा होता है। लेकिन आप किसी इलाके में अगर जाते हैं, किसी हॉस्पिटल के अंदर जा रहे होते हैं, तो वो यकीनन पूछते हैं, ये ऑक्यूपेशनल हिस्ट्री पूछते हैं, फैमिली हिस्ट्री पूछते हैं, पर्सनल हिस्ट्री पूछते हैं, ये हमारी ट्रेनिंग का हिस्सा होता है।
डॉक्टर साहब, इसमें एक चीज ये भी ऐड कर लेते हैं ना, जैसे जिस शोबे से काम कर रहे हैं, ऑक्यूपेशन जैसे भी आपने बताया, इसका भी पूछना जरूरी होता है।
हाँ बिल्कुल, देखिए बच्चा है ना, बच्चे में जो शायद इतना ज्यादा नोटिस नहीं लेंगे, बच्चे का इन्वायरमेंटल हम नोटिस ले लेंगे, लेकिन जो पेशेंट बड़ी एज का आता,
जिसको एलर्जी बड़ी एज का,
उसमें हम ऑक्यूपेशन की ज्यादा इम्पोर्टेंस रखेंगे, वो कहाँ पे काम कर रहा है, उसका एनवायरमेंट क्या है। जरूरी नहीं है किसी फैक्ट्री में काम कर रहा हो, हो सकता है कि वो ऐसी जगह पे, जैसे आप फर्ज करेंगे किसी ने छोटी सी दुकान के अंदर रुई का काम कर रहा है ना, अब वो भी बहुत ज्यादा खतरनाक होता है, फेफड़ों के लिए बहुत ज्यादा प्रॉब्लम होती है, अब कह मैं तो अपने घर के अंदर एक छोटी सी जगह पे काम करता हूँ, रुईया वगैरह बनाता हूँ, कोई काम तो नहीं है।
यान का काम करते हैं लोग, जो धागा होता है
जी जी,
तो जो लूम्स होती है चलती है उसमें 12-12 घंटे लोग काम कर रहे हो।
बिल्कुल,
जाहिर है वो तो घर तो उड़ रही है,
गर्द उड़ रही है, फिर उसके साथ जो उसके
रुआ
जो होता है ना वो बड़ा डेंजरस होता है, वो बड़ा प्रॉब्लम करता है। तो ये बहुत इंपॉर्टेंट रखती है सारी हिस्ट्री के अंदर। देखो मैं हमेशा ये बात कहता हूँ, अगर आप प्रॉपर हिस्ट्री ले लेना, प्रॉपर हिस्ट्री, तो 95% डायग्नोसिस आप बना लेते हैं, उसके लिए आपको टेस्ट की जरूरत नहीं पड़ती है। अगर प्रॉपर हिस्ट्री ले लेते हैं तो प्रॉपर हिस्ट्री और एग्जामिनेशन अगर ये चीज कर लेते हैं तो आपको इन्वेस्टिगेशन की हाजत नहीं होती। इन्वेस्टिगेशन सिर्फ आप कंफर्मेशन के लिए करवाते हैं, कह रही जो मैंने डायग्नोस किया कंफर्म्ड है, फिर आप ट्रीटमेंट करवाते हैं। तो अगर प्रॉपर तरीके से हिस्ट्री मिल जाती है, जैसे आपको अभी भी नजला हो रहा है बच्चे को, दवा नहीं ली, नजले की ले रहे हो
जी जी, ले रहे
हो दवाई, ले रहे हो तीनों टाइम ले रहे हो, पाबंदी से ले रहे हो या ऐसे बीच में? सबसे ज्यादा इंपॉर्टेंट चीज है ये कि दवा पाबंदी से लेना बहुत इंपॉर्टेंट है। तो दवा नहीं लेते हैं सर बच्चे, नींद मारते हैं
नहीं, मशाला ये ले लेते हैं,
दवा ले लेते
जी जी,
पी लेते शौक से, या मैं नहीं पी रहा हूँ ऐसे,
नहीं ये ले लेते हैं माशाल्लाह,
शौक से पी लेते
माशाल्लाह, ये ले लेते
हैं। अच्छी बात है। इसमें नजले को कितने दिनों का?
अभी इनको 3-4 दिन से दोबारा स्टार्ट हुआ ही। अच्छा डॉक्टर साहब, इनको फल कौन से इस्तेमाल किए कराए जाए ताकि जिससे जो इनकी ये चेस्ट इन्फेक्शन है या जो लंग्स कमजोर हैं वो इनके मजबूत रहें, या जैसे विसर्जन आई तो ड्राई फ्रूट ऐसा हो कि जो इस मामले के अंदर जो है इनको जो है सूटेबल हो।
ये काफी बच्चों के साथ होता है ना, जैसे मौसम में सरमा शुरू होता है उसमें उनका सीना भर जाता है, छोटे बच्चे तो वो एंटीबायोटिक शुरू हो जाती है उनकी, फिर वो 5 दिन का कोर्स करेगा फिर सही होगा। फिर अब यानी सर्दियों में बस 3 दफा जो है या तो उनका वो कोर्स होता है, यानी 4 महीने अगर उसके मतलब जो है मौसम में सरमा चलेगा तो बस तो हर महीने उनको इफेक्ट हो रहा है, बस जो है वो 4 महीने में 2 दफा इफेक्ट होता है, 2 दफा उन्होंने खुराक लिया एंटीबायोटिक का कोर्स किया। इसके लिए जो आपने भी शुरू में बताई बातें वो तो ठीक है, मगर इसके साथ साथ अब क्या चीजों की एहतियात है, जैसे उन्होंने कहा फ्रूट्स ले लें, शामिल कर लें ऐसी जगह में, तो क्या बच्चों पर भी उसका इफेक्ट होगा?
बिल्कुल फ्रूट इस्तेमाल कर सकते हैं आप, कोई मुजायका नहीं है, लेकिन जनरल कंडीशन चेक करवाने के बाद जो नॉर्मली फ्रूट अवेलेबल है इस वक्त मार्केट के अंदर वो आप इस्तेमाल कर सकते हैं। अगर इसको गला खराब नहीं है तो आप जो इस वक्त अवेलेबल फ्रूट है और उसके अंदर खटास नहीं है तो आप उसको इस्तेमाल कर सकते हैं, फायदा देगा। और रहा गया ड्राई फ्रूट के अंदर, ड्राई फ्रूट के अंदर उमूमी तौर पे जो है देखा यह जाता है कि मूंगफली के लिए जो है ना, एक तो सस्ता ड्राई फ्रूट है, सबसे ज्यादा सस्ता ड्राई फ्रूट है फीजमान, आजकल तो फिर भी थोड़ा बहुत महंगा हो गया लेकिन कंपेरेटिवली फिर भी सस्ता है।
तो गरीबों का काजू कहते हैं उसको,
एग्जैक्टली काजू भी कहते हैं, कुछ गरीबों का बादाम भी कहते हैं उसका, और तो वो जो है ड्राई फ्रूट के अंदर आप इसको इस्तेमाल कर सकते हैं, बादाम को इस्तेमाल कर सकते हैं, अखरोट बड़ा एहतियात के साथ इस्तेमाल कर सकते हैं आप। अखरोट को ज्यादा नहीं खाना है क्योंकि उसमें प्रॉब्लम ये होती है कि छाले हो जाते हैं, अगर आप ज्यादा खा लेते हैं तो मुंह में छाले हो जाते हैं, तो 1-2 गिरी खाने में कोई मुजायका नहीं है। तो जो नेचुरली कुदरती तौर पर अच्छा फ्रूट या अल्लाह की नेमत इस वक्त मौजूद है वो आप इस्तेमाल करवा सकते हैं।
इसमें डॉक्टर साहब एक चीज ऐड कर दे, जो भी खलील भाई ने जो पहला नुस्खा दिया है ना वो बड़ा कारामत था, जिसके अंदर शहद और वो चीज शामिल थी।
एग्जैक्टली, अब वो शहद जैसे खलील भाई ने दूध से भी रिलेट किया है उसको, अगर हम उसको पानी से भी ले लेंगे ना तब भी फायदा है, आप नीम गर्म पानी में अगर शहद को मिला लेंगे उससे भी आपको काफी हद तक फायदा होगा। उसमें ये होगा आपका जो डिफेंस मैकेनिज्म है उसमें भी काफी फायदा होगा, नॉर्मल आदमी भी यूज कर सकता है, जैसे एक प्रिकॉशनरी मेथड जिसको आप कह सकते हैं कि सर्दियों से एहतियात बीमारी से बचने के लिए आप इसीलिए इसको इस्तेमाल करवा सकते हैं, शहद का बहुत फायदा है। प्लस जो आपके हमारे यहाँ खाने की चीजें हैं जो आजकल सीजनली अभी जो सब्जियां वगैरह आ रही हैं उनका नॉर्मली आप इस्तेमाल कर सकते हैं, आलू वगैरह से अवॉइड करके बाकी चीजें जो है वो आप इस्तेमाल करवा सकते हैं। जितना इसमें कुव्वत मुदाफ़त इसकी बेहतर होगी, देखिए दवाइयाँ तो डेफिनेटली इनकी जो तकलीफ है उसको कम करेंगी, ठीक है, उस तकलीफ से लड़ने की सलाहियत इसके अंदर पैदा करनी। और वो टाइम क्यों ले रहे हैं, हम टाइम इसीलिए ले रहे हैं कि डे बाय डे उम्र के साथ साथ इसके जो टॉलरेशन पावर है अंदर का वो स्ट्रांग होता चला जाएगा, जब वो स्ट्रांग इस काबिल हो जाएगा तो ऑटोमेटिकली वो उस पर हावी हो जाएगा, जब वो हावी हो जाएगा तो इसकी कैफियत में काफी हद तक बेहतरी आ जाएगी। तो अगर अभी से ही इसका जो आप टॉलरेशन जो है एक मुदाफती सिस्टम है उसको बेहतर करने की कोशिश करेंगे तो इंशाल्लाह अगर ये उम्र कितनी है इनकी, आठ साल उम्र है, तो 12-13 साल की उम्र के अंदर जाके ये टॉलरेशन ज्यादा स्ट्रांग होना शुरू हो जाता है। तो अगर अभी से करेंगे तो उम्मीद है इंशाल्लाह सुजल बेहतर होगा। छोटी सी केयर्स हैं, जैसे मास्क वगैरह, अगर जैसे आपने कहा कि आप केयर करते हैं घर से, आप जो है थोड़ी सेफ साइड पे भेज देते हैं, आप सेफ साइड पे लाजिम होते हैं आप घर से बाहर भी भेजेंगे, तो वहाँ पे भी ट्रैफिक है, रोड है, मट्टी है, पॉल्यूशन है, इलाका भी आपका ऐसा है। मास्क इसको अगर ये बचा सकते हैं तो मास्क वगैरह यूज करें, बाकी चीज़ें जो डॉक्टर की हिदायत के मुताबिक जो आप अद्वियात इस्तेमाल कर रहे हैं। लेकिन इसमें एक इम्पॉर्टेंट चीज़ ये है कि कोई भी आप ब्रोंकोडायलेटर यानी कि जो सांस के लिए जो दवा दी जाती है ना, वो डॉक्टर से पूछे बगैर मत दें, ये बहुत इंपॉर्टेंट है। उमूमी तौर पर होता है कि ये घर में पड़ी हुई होती हैं और देना शुरू कर देते हैं, बाज़ अवक़ात फ़ायदे की जगह नुकसान हो जाता है। एक आध खुराक का कोई मसला नहीं है, लेकिन आप उसको हैबिट ना बनाएं। अल्लाह ना करे रात को खुदा ना खास्ता कोई प्रॉब्लम होता है तो चलो दे दी, उसमें डॉक्टर अवेलेबल नहीं है, लेकिन पहली फुर्सत के अंदर जो है सुबह के टाइम डॉक्टर से रिव्यू करें, डॉक्टर साहब ये कंडीशन है, ये प्रॉब्लम है, ये दवाएं कितनी देनी चाहिए, डॉक्टर साहब देख लेंगे जनरल कंडीशन जो भी होगी उस हिसाब से देख के एडवाइस कर देंगे कि आधी चम्मच, दो चम्मच या नहीं देनी, जो कुछ भी है, क्योंकि उसके अपने साइड इफेक्ट्स होते हैं। बेहतर है एहतियात करनी चाहिए उसके अंदर, तो ज्यादा बेहतर रहेगा।
माशाल्लाह बच्चों के हवाले से आपने, मतलब इस पेशेंट के हवाले से, मदनी मुन्ने के हवाले से काफ़ी मुफीद मालूमात बयान की, और ज़ाहिर है इससे मदनी चैनल के वो नाज़रीन जो हमारे साथ हैं इस वक्त इससे फ़ायदा उठाएंगे। जी हुज़ूर, आप तिब्बी इलाज के हवाले से ये इरशाद फरमाया, जैसे बच्चों का भी मसला है, सीना जकड़ जाता है और सर्दी असर कर जाती है, फिर जो सर्दी से, सर्द मौसम से जो गला इफेक्ट हो गया या खांसी हो गई, उसके बारे में नुस्खा बताना चाह रहे थे। पहले जो आपने बयान किया वो तो बहुत ही आसान था, तीन चीज़ें थी, इससे पहले मेथी का इस्तेमाल था, तो आगाज हम मेथी के इस्तेमाल से करेंगे तो फ़ायदा होगा।
इसमें यह था कि अभी दौरान गुफ्तगू दूध पीने के हवाले से भी बात हुई थी, तो उसमें यह है कि बाज़ों को बलगमी, जिनका बलगम वगैरह बनता है तो बाज़ों का दूध उनको नुकसान, उनको बलगम बनता है तो वो फिर ये मर्ज़ बढ़ता है नज़ले का, दमे का, तो इसके लिए शेख तरीके तो मियाँ रसुल्ला दामद बरकात अपने रिसाले दूध पीता मदनी मुन्ना के अंदर आपने तहरीर फरमाया है कि दमे के मरीज़ और बलगमी मिजाज वाले, इनको चाहिए कि वो दूध में इलायची या छुहारे, अगर इनको मवाफिक आए अपने तबीब से पूछकर, छुहारे या शहद मिलाकर पिए, तो फिर यह है कि वो दूध नुकसान इंशाल्लाह नहीं करेगा।
बात चीज़ें होती हैं उससे, जैसे कि बहुत ज़्यादा फैट है अगर, तो इसके अंदर कोई ऐसी चीज़ शामिल करनी चाहिए दूध के अंदर।
जी जी,
दूध में भी फैट तो होते ही है। अच्छा, गाय का दूध है, बाज़ लोग बहुत फ़ायदेमंद है, बाज़ लोग कहते हैं इसमें हीक आती है, बकरी का दूध है, अब अपना अपना मिजाज है लोगों का, मगर पीना चाहिए अगर गाय का दूध मुयसर आ जाए, उसमें इलायची मिला लें आप, इंशाल्लाह खुशबूदार भी हो जाएगा, फ़ायदेमंद भी हो जाएगा, अदरक शामिल कर लें दूध का, अगर चाय है तो चाय भी अदरक वाली पी सकते हैं आप, चाय में अदरक भी मिला सकते हैं, चाय में आप दालचीनी भी मिला सकते हैं, अल्लाह आपको मदीने मुनव्वरा का सफर अता फरमाए, वहाँ बाद ऐसी चाय मिलती है जिसमें अदनी चाय कहलाती है, जब आप जाइएगा तो ज़रूर पीजिएगा इंशाअल्लाह रहमान, ये यमनी चाय भी कहलाती है, अदनी चाय भी कहलाती है, बाकायदा खास कुछ ऐसी चीज़ें डालते हैं उसमें, जैसे कि दालचीनी है,
मसाला
डालते हैं उसमें, आप पियेंगे तो आपको खुद महसूस होगा कुछ गले को ताज़गी मिली है, तो अगर चाय के साथ आप अदरक का इस्तेमाल कर ले फायदा होगा।
कावा पीना कैसा है फिर?
फायदेमंद है नज़ले जुकाम के हवाले से, सर्द मौसम के हवाले से। जो
जी पहले जो अर्ज किया था वो तो ये था कि मौसम सरमा से पहले एहतियाती तौर पे इस्तेमाल कर लिया जाए, अब किसी को नज़ला जुकाम हो गया, दमा हो गया, फेफड़ों के कुछ मामला हो गए, तो उसके लिए नमोनिया, दमा, खांसी, नज़ला जुकाम हो गया, तो इंशाल्लाह अज़्ज़ोजल इसके लिए यह इलाज बेहतरीन साबित होगा। तो इसमें नमोनिया, खांसी, दमा और नज़ले ज़ुकाम का बेहतरीन घरेलू इलाज, इसमें छः चीज़ें हैं। नंबर एक, शक्कर तिगाल, ये एक जड़ी बूटी का नाम है, शक्कर तिगाल, इसे देख लिया जाए, शक्कर तिगाल इसकी मकदार 12 ग्राम होगी, 12 ग्राम शक्कर तिगाल,
ये तो मिल जाएगा ना पंसारी की दुकान से।
जी इंशाल्लाह अज़्ज़ोजल पंसारी की दुकान से ये दस्तयाब हो जाए, तलब कीजिए इंशाल्लाह। और इसमें दूसरी जो चीज़ है, इसे इसका नाम है काकड़ा सिंगी,
बड़ा मुश्किल नाम है ये,
नाम कुछ मुश्किल सा है, मगर काकड़ा सिंगी, اس کی مقدار بھی 12 گرام ہی ہوگی. اور تیسری چیز جو ہے کالی مرچ, فلفل سیاہ, اسے فلفل سیاہ کہتے ہیں یعنی کالی مرچ, اس کی مقدار جو ہے 6 گرام. اور تیسری چیز جو ہے اسے کہتے ہیں ربس سوس, بعض اس کو زبر سے بھی پڑھتے ہیں ربس, ربس سوس بھی کہہ دیتے ہیں. ربس سوس یہ جو ملیٹھی ہوتی ہے جو ایک مشہور دوا ہے, جڑی بوٹی ہے ملیٹھی, تو یہ اس کا سد ہے. جیسا کہ بعض اوقات گنے کے رس کو پکا کر اس کو جما لیا جاتا ہے,
گڑ کی شکل بن جاتی ہے,
گڑ کی شکل بن جاتی ہے, تو یہ ایک
جو ہے سد ہے, سد ملیٹھی,
اسے سد کہا جاتا ہے, سد ملیٹھی بھی کہتے ہیں, ربس سوس بھی کہتے ہیں. اس کی مقدار بھی 12 گرام ہوگی, تو یہ اس شکل میں آپ کو جیسے آپ کو دستیاب ہوگا. اور اس میں جو پانچویں چیز ہے وہ ہے زعفران, جو ہم پہلے دیکھ چکے ہیں زعفران. اور نمبر 6 شہد, شہد ایک پاؤ. تو زعفران کی مقدار 1 گرام, شہد ایک پاؤ. اب دوبارہ سن لیجئے, شکر تغال 12 گرام, نمبر 2 کاکڑا سنگی 12 گرام, نمبر 3 فلفل سیاہ, کالی مرچ 6 گرام, ربس سوس یعنی ملیٹھی کا ست 12 گرام, نمبر 5 زعفران 1 گرام, نمبر 6 شہد ایک پاؤ. اس کا طریقہ کار یہ ہوگا کہ تمام دوائیں اچھی طرح پیس لیجیے, اور زعفران کو جو ہے ان دواؤں سے ہٹ کر الگ سے پیس لیجیے. تو بعض اوقات ہوتا ہے کہ ان دواؤں کے ساتھ اگر آپ پیسیں گے, آپ نے مشین میں ڈالا تو پتہ چلا کہ وہ جو زعفران تھی وہ مشین کے اندر ہی رہ گئی, اور جو ہے یہ دوا باہر آ گئی, وہ جو ہے اندر ہی اس کی
تو مقدار بھی قلیل تھی, تھی بھی قیمتی, اور وہ وہیں رہ گئی. جی, اس کو الگ سے پیسیں گے, بلکہ کھرل کریں گے نا اس کو, تو
جی جی اس کو الگ سے جو ہے کھرل کر لیں تو بڑی اچھی پیس لیں اچھی طریقے سے. تو اس کی مقدار 1 گرام ہوگی, یعنی کہ 1 گرام جو اچھی والی زعفران جو ہے اس کی ایک یہ بھی ہے کہ وہ تقریباً 400-350 کے 1 گرام ملے گی. اور جو عام جیسے یوں کہہ لیں کہ وہ زعفران نہیں اسے کہا جا سکتا, لیکن زعفران کی شکل میں بکتی ہے, وہ 100 روپے کی مل جاتی ہے 1 گرام.
پورا نسخہ جو ہے جو آپ نے بیان فرمایا,
جی جی,
مطلب آپ نے یہ بتایا کہ ساری چیزوں کو پیس لیں اور اس کے بعد کھرل کر لیں, زعفران کو اس میں شامل کر لیں, اوپر سے اس کو
زعفران کو اس میں شامل کر لیں, پھر یہ چیزیں یعنی کہ شہد کے اندر ملا لیں.
ٹھیک ہے,
شہد کے اندر اس کو پکانے کی حاجت نہیں ہے, اور شہد میں یہ سب چیزیں شامل کر لیں. اور اس میں بھی یہ دیکھا جائے کہ جب یہ آپ مثال کے طور پہ آپ نے اس طرح کی برنی میں کسی بوٹل میں ڈالی, تو جب زعفران اس میں پسا ہوا ڈالیں تو اس میں بھی خیال کرنا ہے کہ سائڈوں میں لگا ہوا نہ رہ جائے, کہ جب وہ پوری دوا ختم ہو جائے تو آپ دیکھیں گے زعفران تو سائڈوں میں لگی رہ گئی اور آپ نے پورا
وہ جو فائدہ نہیں مل پایا اس کو.
جی, تو اس کو زعفران وغیرہ کو یہ تمام جو
یکجان کرنا, یکجان یعنی ایک ہی جو ہے وہ جان بن گئی وہ,
جی,
اور مکس ہو گئی تمام چیزیں,
اس کو اچھی طرح سے مکس کر لیا جائے. اب اس کی جو مقدار خوراک ہے, ایک ایک چمچ درمیانہ صبح و شام دیجئے, اور بچوں کو اس کی آدھی خوراک. فوائد, سردیوں کے سبب ہو جانے والے نمونیا, کھانسی, دمہ, نزلے, زکام اور سینے کے جملہ امراض میں انشاءاللہ تعالی فائدہ ہوگا. مدت تا حصول شفا, انشاءاللہ کچھ دن استعمال کریں گے, پاؤ بھر دوا بھی استعمال ہو گئی تو انشاءاللہ عزوجل
بہت کارآمد نسخہ ماشاءاللہ لے کر آئے. اور اس میں ڈاکٹر صاحب ایک طرف میں یہ غور کر رہا تھا بھی کہ کئی چیزیں جو خاص طور جیسے ملیٹھی کا انہوں نے ذکر کیا, سب ملیٹھی ہے, ملیٹھی ہے گلے کے لیے بہت زیادہ استعمال ہوتی ہے, اگر اس پر آپ کبھی تحقیق کیجیے گا تو ان شاء اللہ رحمٰن آپ کو اس کی تحقیق مل جائے گی, نیٹ پر بھی مل جائے گی, اس کے علاوہ بھی اگر آپ بکس پر ڈھونڈیں گے تو بہت سارے لوگ اس کو جو ہے وہ پان کے ساتھ بھی استعمال کرتے ہیں. اب پان میں اگر کارآمد کوئی چیز ہے نا تو وہ یہ ہے,
جیسے
خالص پان ہو اور ملیٹھی اس کے ساتھ استعمال کی جائے تو پھر یہ فائدہ پہنچائے گی. پھر اس کے ساتھ کالی مرچ ہے, یہ بھی کھانسی کے لیے فائدہ مند ہے, اس کے ساتھ ساتھ انہوں نے جو شکر تغال جو ہے وہ بتایا وہ بھی فائدہ مند ہے, پھر زعفران جو ہے اس کا تو پہلے ہی فائدہ. تو اس میں بھی غور کر رہا تھا اور پڑھا بھی تھا میں نے کہ جیسے حکمت میں طبی علاج میں جیسے کہ نزلہ ہوا تو گرمی سے ہوا, وہ کہتے ہیں ہار اور دوسرے کو کہتے ہیں بار, یعنی سردی سے ہونے والا نزلہ اس کی دوائیاں کچھ فرق ہوتا ہے اور گرمی سے ہونے والے نزلے کی دوائیوں میں کچھ فرق ہوتا ہے. ایسے ہی سر درد میں بھی ہے کہ سر درد اگر ہو رہا ہے تو اس کا وہ نسخہ بیان کرتے تو گرمی سے ہونے پر, سر درد ہو رہا ہے گرمی کے دنوں میں تو اس کا کچھ نسخہ الگ ہے, سردیوں کا الگ ہے. کیا آپ کے اس میں بھی کچھ ایسا معاملہ ہے کہ دوائیوں میں کچھ آپ چینجنگ کرتے ہیں؟
दवाइयों में आप अगर देखा जाए तो चेंजिंग तो कोई खास नहीं होगी, सिर्फ ये है कि वक्त के साथ
डायग्नोसिस में फर्क आता है ना,
डायग्नोसिस में फर्क आएगा लेकिन उसका फंक्शन वही होगा, फंक्शन वही होगा। फर्ज करें कि एक कलम की जगह मैंने दूसरा कलम इस्तेमाल करना, काम वही है लिखने का, ठीक है ना। कोई भी एक एंटी एलर्जी वगैरह दे के कोई जो कॉमनली यूज होती है उसको इस्तेमाल कर देते हैं, पता चलता है कि अरे ऑलरेडी यूज कर चुका है तो उसको चेंज कर देंगे, फंक्शन बहरहाल वही होगा, कोई खास फर्क नहीं आता।
इसमें तो ये होता है कि अब जैसे कि गर्मी है ना तो सर्द अशिया, फिर हर ही किसी जड़ी बूटी की ये सर्द है, फिर इसकी किस्में हैं, सर्द है, तर है, ये खुश्क है, तो वो सारी चीजें। अब सर्दी के मौसम में गर्म चीजें, देखिए जाफरान गर्म है और जो है काली मिर्च का इस्तेमाल है, दीगर जो चीजें हैं, तो उसमें इस बात का ख्याल किया जाए। दोबारा नहीं तो एक जनरल मालूम थी जो मैंने अर्ज की, और आपसे मालूम लेनी चाहिए थी, आया इसमें होता है नहीं, दोबारा वो आपकी दवाइयों में ऐसा कोई खास
नहीं, फर्क नहीं है।
कॉल हमारे पास मौजूद है, नाज़रीन क्या पूछना चाहते हैं हमसे, नहीं डॉक्टर साहब से।
नजार तारी गांव जाड़ा नुशाई कबीना से अर्ज कर रहा हूँ। माशाल्लाह सिलसिला बहुत अच्छा है, अभी हम ये घर वाले सारे मिलके देख रहे हैं। मेरी अर्ज यह है कि मेरा मदनी मुन्ना है 11 महीने का, तो दांत भी निकाल रहा है। डॉक्टर साहब से अर्ज यह है कि इसको अब सर्दियों के हवाले से, मौसम के हवाले से क्या खिलाया जाए जो इसके लिए, सेहत के लिए भी मुफीद हो और जो दांत निकाल रहा है उसके लिए भी मुफीद हो। जज़ाकुमुल्लाह खैरा
जी। मजीद ये कॉल सुना दें।
मैं नौबहार अत्तारी, मेरा सवाल ये है कि मेरी मम्मी को जो ना पीस की थैली में पथरी है, तो आप बराए करम कोई रूहानी इलाज भी बता दीजिए और कोई अगर मशवरा वो भी दे दीजिए, और 6.7 mm की है, आप मेरी रहनुमाई कर दीजिए और दुआ में याद रखिएगा। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
जी डॉक्टर साहब,
6.7 mm की है, 6.7 mm। देखिए पित्ते का पथरी का वाहिद हल, वाहिद हल सर्जरी, वाहिद हल, हाँ उससे ये है कि अद्वियात से तकलीफ कम हो सकती है, उनकी प्रॉब्लम सॉल्व हो सकती है, फॉर द टाइम बीइंग कुछ अर्से के लिए आराम आ सकता है उनकी, लेकिन उसको सोल्यूशन उसका यही है कि उसको
सब अमूमन आम जो जनरल कंसेप्ट है बपूस में ना कि पथरी अगर हो भी जाती है ना, लोग इसको बहुत ईजीली ले लेते हैं, बिलखसूस गॉल ब्लैडर पित्ते की पथरी और गुर्दे में भी पथरी होती है, लेकिन उसका वो इतनी जब साइज बढ़ता तो वो बहुत पेन कर देता है, लेकिन पित्ते की पथरी जो होती है पेन नहीं कर रही होती, बहुत साइलेंट होती है, तो ये अक्सर जब भी ये बढ़ती है ना तो वो एग्रेवेट कर जाती है कंडीशन को। तो इसमें डॉक्टर साहब ये कंसेप्ट क्लियर कर दें, अगर डायग्नोस्ड हो गई पथरी आ गई, अब तो सर्जिकल प्रोसीजर जो है सर इसके गॉल ब्लैडर स्टोन रिमूव करने के वो आसान हो गए, पहले तो बहुत मुश्किल सर्जरी होती थी, अब आसान हो गई है,
बहुत आसान हो गए, यानी कि आप मुश्किल से 6-8 घंटे में घर भी वापस आ जाते हैं, इतना सिंपल।
3 इंसिशन का मेरे ख्याल से प्रोसीजर होता है,
इंसिशन भी कम होता है, एक छोटा सा सुराख करके उसी के जरिए कैंडिडेट के जरिए आते हैं, उसी के जरिए उसको एक्सपेल आउट कर देते हैं।
ऑपरेशन के नाम से वो मतलब मरीज घबरा जाता है कि भाई अब पथरी हो गई, चलो जैसे मैंने शुरू में कहा दिल जो है रख लेते दोनों का, अपना दिल खराब करके होता है, तो यहाँ भी जवां मर्दी का वो होता है कि भाई ठीक है पथरी हमने पाली हुई है चलने दो, तो ऐसा काम चलेगा नहीं, नुकसान पहुंचाएगी जाहिर है, और जाहिर अगर वो बढ़ेगी तो वक्ती तौर पर तो पेन किलर लेकर और मेडिसिन लेकर जो है आराम मिल जाएगा, मगर जो है वो अपना वो रखी हुई तो है ना, तो उसका साइड इफेक्ट तो आएगा ही।
साइड इफेक्ट ये होते हैं जब जिनको फीमेल को अक्सर होती है, और अगर जब बिल्कुल ज्यादा खांसी हुई या ज्यादा स्ट्रेस हो रही है पित्ता फट भी जाता है, फटता ही पथरी भी बाहर आ जाती है, और तो फिर तो सर्जिकल प्रोसीजर बन जाता है, इमरजेंसी
डेंजरस सिचुएशन हो जाती है, मतलब ये लाइफ थ्रेटनिंग मामला जीते हैं, खुदा ना खास्ता जान को खतरा हो सकता है,
और कंसल्टेंट से अगर वो रब्ता करें और अगर सर्जरी की तरफ वो जा रहे हैं तो फिर उसमें सुस्ती नहीं करनी चाहिए,
सुस्ती ना करें। हाँ अगर ऐसी सिचुएशन है कि वो थोड़ा सा टाइम लेना चाहें, तकलीफ बेहतर है, प्रॉब्लम नहीं है, तो टाइम भी ले सकते हैं, कोई ऐसा मसला नहीं है, लेकिन वाहिद हल इसका यही है कि इसको ऑपरेट करना, और कोई सोल्यूशन
नहीं, मुश्किल भी नहीं है सर, आपने बताया कि 6 घंटे में पेशेंट घर पहुंच जाता है,
पहुंच जाते हैं तकरीबन, ये सुबह जाते हैं तकरीबन दोपहर तक, इतना बड़ा प्रोसीजर नहीं होता।
दूसरा जो हमारे पास कॉल आई थी, बच्चे के हवाले से दांत भी निकाल रहा है,
11 महीने के बच्चे को क्या खिलाएंगे,
ठीक है,
माँ का दूध बेस्ट है, सबसे अच्छी गिजा, ताकत भी है, रेजिस्टेंट आपकी जो मदाफती सिस्टम है उसको भी स्ट्रांग करेगी,
और मतलब उसको एक्स्ट्रा चीज की जरूरत ही नहीं है, बाकी जो एक नॉर्मल जो फूड्स होते हैं जो बच्चों के लिए स्पेशली जो
सप्लीमेंट
जो होते हैं वो आप दे सकते हैं उनको, कोई मजायका नहीं है। लेकिन एक्स्ट्रा ऑर्डिनरी देने की जरूरत नहीं है कि मैं अगर कोई चावल खा रहा हूँ तो मैं अपने बच्चे को चावल खिलाऊं या मैं चिकन खा रहा हूँ तो बच्चे को चिकन खिलाऊं, ऐसे करने की जरूरत नहीं है, उल्टा नुकसान होगा, फायदा नहीं होगा। मदर फीड और जो सप्लीमेंट आप मार्केट में अवेलेबल है, यकीन उन्होंने भी शुरू करवाया हुआ होगा, वो काफी होता है उसके लिए एक्स्ट्रा चीज। हाँ, अगर करना है तो मदर को अच्छी खुराक दी दीजिए।
अच्छा।
मदर को अच्छी खुराक दें, माँ को अच्छी खुराक दें, ये सारी केयर जो बच्चे के लिए करना चाहते हैं माँ के लिए करें, इंशाल्लाह सुजल बच्चे पे ऑटोमेटिकली इंशाल्लाह सुजल।
अच्छा डॉक्टर साहब, दांत निकल रहे हैं जैसे उन्होंने कहा ना, तो उसकी जो तकलीफ होगी उसे, तो उसमें भी यही गजा माँ का दूध उसको जो है।
हाँ, और कुछ करने की जरूरत नहीं है, कुछ एक मतलब दो तीन चीजें आती हैं, दो चीजें उमूमन मार्केट में अवेलेबल हैं जो दी जाती हैं, एक तो ड्रॉप की शक्ल में आता है वो आप डॉक्टर के मशवरे से इस्तेमाल करवा सकते हैं, कुछ टैबलेट्स आती हैं छोटी छोटी होती हैं जो घुल जाती हैं मुंह के अंदर, अगर रख लें तो डॉक्टर के मशवरे से वो इस्तेमाल की जा सकती है।
मैंने पढ़ा था तिब्बी नुस्खा बहुत ही आसान है और घरेलू इलाज है, वो शहद जो है ना वो लेकर बच्चों के मसूड़ों पर
लगा दिए। जी जी बिल्कुल,
तो इससे भी उसको इंशाल्लाह रहमान फायदा
होगा। बिल्कुल सही कहा
जी,
दांत
रूहानी इलाज
जी। शेख तरीकत अमीर अल सुन्नत दामत बरकातहुम अलिया का बहुत ही मशहूर रिसाला है बीमार आबिद, इसके सफ़ा नंबर 30 पर ये मौजूद है, ये रूहानी इलाज, पित्ते और मसाने की पथरी का रूहानी इलाज। ला इलाहा इल्लल्लाह, ला इलाहा इल्लल्लाह 46 यानी 46 बार सादा कागज़ पर लिख कर पानी में धोकर पीने से पित्ते और मसाने की पथरी इंशा अल्लाह अज़्ज़ा वजल रेजा रेजा होकर निकल जाएगी और मुद्दत इलाज का हुसूल शिफा। इसको लिख कर पीते रहे, अल्लाह ने चाहा तो इंशा अल्लाह अज़्ज़ा वजल फायदा होगा।
माशाल्लाह। अच्छा, नाक बंद हो जाती है, सर्दी आई किसी को तो नज़ला बहने लगता है, किसी की नाक ही बंद हो जाती है, अपनी पूरी कोशिश कर रहा है वो, तो बाद भाप लेता है वो, अच्छा उसमें फिर बाम का यूज करता है वो, इस हवाले से जब नाक बंद हो जाए उसका आसान हल क्या है, क्या एंटी एलर्जी टैबलेट लेकर उसको रिमूव करेगा या कोई और सूरत होगी?
देखिए, सबसे आसान सबसे सस्ता हल तो स्टीम है,
सही,
इससे आसान और सस्ता हल कोई भी नहीं है। फिर मार्केट में अद्वियात अवेलेबल है डीकंजेस्टेंट के नाम से होती है, वो डॉक्टर मशवरे से यूज की जा सकती है, मुख्तलिफ किस्म की होती है, मुख्तलिफ कंपनीज मुख्तलिफ होती है, जो आपकी जो नाक बंद होता है वो उसको खोल देती है, कुछ स्प्रेज होते हैं उसको खोल दिए जाते हैं, लेकिन सबसे बेहतरीन हाल तो यही है कि आप स्टीम ले लें।
डॉक्टर जी, जो स्टीम होती है कम उम्र से लेके बड़ी एज तक जिनकी मसला आ रहा है वो इस तरह लेते हैं,
इसमें कोई एज लिमिट नहीं है कि आप छोटे बच्चे को नहीं दे सकते, बिल्कुल दे सकते।
डॉक्टर साहब, फिर से जो है स्टीम का किस तरीके से लेना है, पानी किस तरह होना चाहिए, दोबारा तरकीब से समझा दें कि छोटे भी हैं बड़े भी हैं, स्टीम किस तरह से लें?
बड़ों का तो एक सिंपल सा तरीका वही है कि पानी आप गर्म करें पतीले के ऊपर और पतीले को सामने से कवर करके जो एक बड़ा ले सकता। असल जो आजमाइश आती है वो आती है बच्चों के अंदर,
सही,
बच्चों को कैसे स्टीम दी जाए। अब उसके दो तरीके होते हैं, एक तो समझदार बच्चे होते हैं जो 8-9 साल के 10 साल के होते हैं, उनको तो उसी तरीके से आप दे सकते हैं जिस तरीके से आप खुद लेते हैं, लेकिन उनके साथ आपको खड़ा होना पड़ेगा ताकि वो अपने आप को नुकसान ना पहुंचाने बदएहतियाती की वजह से। उससे जो छोटे बच्चे होते हैं उसके लिए दो तरीके हैं, एक तो ये है कि फर्स्ट करें कि कोई ऐसा बच्चा है जो झूले वगैरह के अंदर लेटा हुआ है उसको आराम करता है, तो आपको जरूरी नहीं है उस बच्चे को उस पतीले के ऊपर लेगा, उस झूले के पास ही आप वो पतीला आप रख सकते हैं और थोड़ा सा कवर अगर करना चाहें तो कवर कर लें, अदरवाइज बंद कर दें कमरा वगैरह, तो उससे उसको एक्सट्रीम काफी हद तक बेहतर हो जाएगी। दूसरा तरीका ये होगा कि उस बच्चे को गोद में ले लें, गोद में अगर वो सो रहा है तो गोद में लिटा के सुकून के साथ सो रहा है, तो इसी तरह घर में कोई बड़ा भाई है बच्चे का या बच्चे के वालिद है या बहन है कोई, तो एक चादर से कवर कर लें उसको, जैसे टेंट नमूने का बना लें, कवर कर दें दोनों तरफ से, और उसके बाद उसके अंदर स्टीम बढ़ती रहेगी जो मदर को माँ को भी लगेगी और बच्चे को भी स्टीम लगेगी, उससे बहुत आसानी हो जाएगी। इसमें ये दो तरीके हैं जिसमें आराम से आप अमल कर सकते हैं।
सर, उससे नाक जैसे कि बंद हुई, अब तिब्बी में बास चीजें ऐसी हैं कि वो सुंघाई जाती हैं, छिपली टाइप की उसको कहते हैं वो, और अगर वो सूंघ लेना तो फिर बंद नाक जो है वो खुल जाती है, اس حوالے سے جو ہے ایک نسخہ ہمارے پاس ہے, اگر بند ناک ہو اور نزلہ زکام کے حوالے سے یہ فائدہ ہوگا انشاءاللہ الرحمن. اس میں دو چیزیں ہیں, مشکل نہیں ہے, یہ بہت آسان ہی نسخہ ہے یہ, اور پیس کر اپنے گھر میں رکھنا ہے آپ نے. جب ایسی صورت ہو ناک بند ہو آپ کو نزلہ زکام کے اندر, تھوڑا سا آپ اس بوٹل کے قریب اپنی ناک کو لے جائیں گے تو آنکھوں سے پانی اور ناک سے بھی ناک بھی کھل جائے گی انشاءاللہ الرحمن. نوشادہ ہے اس کے اندر جو رکھا ہوا ہے, نوشادہ ایک تولہ, دکھائیے ذرا اس کو. ایک تولہ نوشادر ہے اور اس کے ساتھ ایک ٹکیا کافور کی ہے, بس یہ دو چیزیں. یہ نوشادر دکھایا جا رہا ہے, یہ ایک تولہ یعنی 12 گرام. اب وہ دکھائیے کافور, کافور کی ایک ٹکیا لے لیں. بعض اوقات یہ ٹکیا کی صورت میں آتا ہے, ابھی تو یہ کھلا لے کر آئے ہیں, ٹکیا کی صورت میں بھی آتا ہے. ایک ٹکیا لے لیں آپ چھوٹی سی, یعنی ابھی جو رکھا ہوا اس کا بھی ہاف لے لیں, اور اس کو پھر آپ جو ہے وہ یکجان کر لیں, یعنی اس کو پیس لیں آپ نوشادر کو. اور یہ تو با آسانی گھل جاتا ہے, چمچ سے بھی اگر آپ چاہیں گے تو وہ یہ بالکل اس کا پیسٹ بن جائے گا. دونوں کو ملا کر ایک چھوٹی شیشی میں محفوظ کر لیں. ایسی ناک بند ہونے کی صورت میں اگر آپ سونگیں گے انشاءاللہ رحمان آپ کی ناک کھل جائے گی, اور انشاءاللہ نزلے اور زکام کی صورت میں یہ آپ کو یہ مختصر سا سفور ضرور فائدہ دے گا انشاءاللہ رحمان. ہمارے پاس کچھ کال, جی کچھ ہمارے
کال لے لیتے ہیں.
کال لے لیتے ہیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
محمد رضا عطاری, ڈاکٹر صاحب یہ خشکی کا علاج بتائیں کچھ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی مزید کال ہو تو وہ بھی سنا دیجیے.
ہماری بیٹی بیمار ہے, بخار ہے بہت زیادہ, کھانسی نظرہ زکام بھی بہت زیادہ ہے, تو اس کے لیے روحانی علاج عطا فرما مدنی کلینک کے اندر.
جی مزید کال ہو وہ بھی سنا دیجیے.
سگے تار محمد ذاکر تھے, عرض کر رہا ہوں. ڈاکٹر صاحب کی بارگاہ میں یہ معلوم کرنا تھا کہ حضور کافی عرصے سے نیند کا مسئلہ ہے, دیر تک سونے کے باوجود بھی لگتا نہیں کہ وہ فریشنس نہیں ملتی. نیند کے حوالے سے اگر کچھ مدنی پھول ہوں تو ارشاد فرما دیں. بابو دعا بھی کریں میرے لیے. السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. اللہ آپ کو صحت کاملہ و عاجلہ عطا فرمائے, اور آپ اس طرح سوئیں کہ میں سو جاؤں یا مصطفیٰ کہتے کہتے کھلے آنکھ صلی اللہ کہتے کہتے. یہ خلیل بھائی کیا کہتے ہیں اس بارے میں, آپ جو پہلی کال آئی ہمارے ناظرین نے اس کا روحانی علاج پوچھا تھا.
بخار اور نزلے کے حوالے سے انہوں نے فرمایا تھا کہ ہماری بچی کو نزلہ ہے, تو اس کا نزلے اور زکام کا روحانی علاج یہ آج ہمارے پاس ہے انشاءاللہ. یہ بھی عرض کرتے ہیں, ہر بار بسم اللہ الرحمن الرحیم کے ساتھ, یعنی ہر مرتبہ بسم اللہ الرحمن الرحیم پڑھنی ہے. سورۃ الفاتحہ 3 بار اول آخر 3 مرتبہ درود شریف پڑھ کر 3 روز تک روزانہ مریض پر دم کیجئے, انشاءاللہ عز وجل نزلے زکام سے نجات حاصل ہوگی. یہ رسالہ بیمار عابد کا صفحہ نمبر 34 پر 34 پر بھی موجود ہے. اسی طرح سے انہوں نے بخار کے حوالے سے بھی پوچھا ہے, بخار کے حوالے سے تو بخار کے لیے یہ ہے کہ یا غفورو 3 مرتبہ جیسے لکھ کر چاہیں تو کاغذ پر 3 مرتبہ لکھ کر چمڑے یا ریگزین میں بنا کر گلے میں پہنا دیں یا بازو پر باندھیں, انشاءاللہ عز و جل اللہ نے چاہا تو ہر قسم کے بخار سے نجات ملے گی. یا غفورو, مگر اس میں یہ خیال کرنا ہے کہ جب یا غفورو کا جو فا لکھا جائے گا تو اس کا منہ کھلا ہونا چاہیے, اس کا دائرہ جو ہے وہ کھلا ہو. 3 مرتبہ لکھنا ہے کاغذ پر اور پھر اس کا تعویذ بنا کر گلے میں پہنا دے. تو یہ روحانی علاج جو ہے شیخ طریقۃ امیر سنت کے رسالے بیمار عابد کے صفحہ نمبر 25 پر بھی موجود ہے
ماشاءاللہ. جی ڈاکٹر صاحب آپ کیا کہیں گے اس حوالے سے جو انہوں نے بخار کے حوالے سے, نزلے کے حوالے سے؟
نزلے بخار میں تو وہی احتیاطیں کرنی چاہیے جو آلریڈی ہم ڈسکس کر کے آ چکے ہیں, اس کے علاوہ تو کوئی خاص احتیاطیں نہیں ہیں. باقی رہے ہیں کہ اس میں جو دوسری کال تھی کہ خشکی وغیرہ جو ہو جاتی ہے, خشکی کے حوالے سے انہوں نے کلیئر نہیں کیا کہ خشکی کہاں ہے, چاہے باڈی پہ خشکی ہے یا بالوں میں خشکی ہے. اگر بالوں میں خشکی ہے تو اس کا ٹوٹلی ڈفرینٹ علاج ہے, اور اگر خشکی ان کے جسم پہ ہے اور وہ صرف ٹھنڈ موسم میں آ رہی ہے تو اس کا علاج تو ہم آلریڈی بتا چکے ہیں. लेकिन अगर कंटिन्यूसली उनको खुश्की रहती है तो फिर उनको चेकअप करवाना पड़ेगा. अगर बालों में खुश्की रहती है तो उसके लिए स्पेशलिस्ट को दिखाना पड़ेगा कि फंगल इन्फेक्शन वगैरह ना हो जिसकी वजह से ये प्रॉब्लम आ रही है. डेंड्रफ आ रही है तो क्यों आ रही है. अगर सिंपल सी अगर जिस्म पे खुश्की है तो उसका हम पहले भी हल बता चुके हैं कि कोशिश करेंगे गर्म पानी का इस्तेमाल, बिलखसूस सर्दियों में नहाते वक्त इतना ज़्यादा गर्म पानी ना हो कि बहुत ज़्यादा आपको प्रॉब्लम हो. बिल्कुल हल्का सा नीम गर्म पानी होना चाहिए जिससे आप नहाएं और उसमें थोड़ा सा ऑयल वगैरह या तेल वगैरह हल्का सा 3-4 कतरे 5 कतरे उसमें मिला लीजिए ताकि आपके जिस्म पे खुश्की के असरात ना पैदा हों. लेकिन अगर ये खुश्की ठंड के अलावा भी आपको रहती है जिल्द के ऊपर तो बेहतर है जिल्द के डॉक्टर से मशवरा कर लें ताकि उसके हिसाब से उसी का सही तरीके से इलाज किया जा सके. नींद के मसले के हवाले से जो बात थी तो कॉज क्या है नींद ना आने की, क्योंकि पहले भी हमने ये देखा था कि जब हमने डिटेल हिस्ट्री ली थी तो वजह हमको ये पता चली थी कि वो तो बैठे हुए.
डॉक्टर साहब इन्होंने खुद बयान किया था कि मैं लंबे देर देर तक सो भी जाता हूँ तब भी फ्रेश नहीं होता.
वो जब आप हिस्ट्री लेंगे तो आपको पता चलेगा ना कि अगर देर तक सोने का मतलब रात को 2 बजे के बाद सो रहे हैं या 3 बजे के बाद 4 बजे के बाद सो रहे हैं तो उसके बाद की नींद में फ्रेशनेस नहीं आने वाली. फ्रेशनेस आपकी आएगी रात की नींद के अंदर, दिन की नींद में फ्रेशनेस कभी भी नहीं आती है.
तो उनको ये चेक कर लेना चाहिए कि आया रात में सो रहे हैं या दिन में सो रहे हैं.
अगर वो आधी रात को सो रहे हैं और आधा दिन इस्तेमाल कर रहे हैं तो फ्रेशनेस नहीं आएगी उनको, ठीक है ना. कोशिश करें कि रात की नींद पूरी लें, एटलीस्ट कम से कम 6 से 7 घंटे लेंगे तो इंशाल्लाह से जल्द उनकी फ्रेशनेस बेहतर हो जाएगी.
खरीब वो एक कॉल आई थी हमारे पास एड़ियां फटने के हवाले से, इसका कोई आपके पास भी कुछ कुछ बोटल भी लेकर आए, कोई ऐसी चीज बयान करें.
अच्छा, अभी ये नींद के हवाले से भी कॉल थी तो इस हवाले से अगर नींद ज्यादा आती है, जैसे बहुत ज्यादा सोने के बावजूद भी फिर भी नींद ही में है, सुस्ती है, कायली है, नींद का गलबा है, गुनूद की है, तो इसके लिए पिछले दिनों मदनी चैनल पर यहाँ एक घरेलू इलाज अर्ज किया गया था. इसमें फिलफिल दराज 12 ग्राम थी, खुश्क अदरक 12 ग्राम थी, दार चीनी 12 ग्राम और कुस्ते शीरी 60 ग्राम. तो ये 4 चीज़ें थी, फिलफिल दराज एक यानी कि 12 ग्राम, खुश्क अदरक 12 ग्राम, दारचीनी 12 ग्राम और कुस्ते शीरी 60 ग्राम. ये इसको पीस लिया जाए और इसको सुबह शाम अगर इस्तेमाल करें तो ये नींद की वजह से जो गनूदगी रहती है, नींद सोने के बावजूद भी ऐसा लगता है कि नींद पूरी नहीं हुई है, बहुत नींद आती है, सुस्ती का
नहीं
रहती, इससे इंशाल्लाह फायदा होगा.
मगर जो डॉक्टर साहब ने कहा कि वो तो सो ही नहीं पा रहे ना, अब अगर सो रहा है और अगर फिर भी ऐसी कंडीशन है उसके साथ तो फिर आप ये नुस्खा इस्तेमाल किया जाए.
अगर उसमें इससे भी फायदा होता है कि रोगन बादाम, ये हमारे पास मौजूद भी है रोगन बादाम, अगर इसको जैसे सर में मालिश कर ली जाए इसकी
बादाम का तेल
तो इंशाल्लाह इससे भी नींद अच्छी आ जाती है. तो अभी एड़ियां फटने के हवाले से हमारे पास अल्हम्दुलिल्लाह बहुत ही बेहतरीन घरेलू इलाज मौजूद है. आइए सुनते हैं फटी हुई एड़ियों का बेहतरीन घरेलू इलाज. इसे हम गोया के काफूरी मरहम कह सकते हैं. इसमें 3 चीजें हैं, वैसलीन 125 ग्राम, नंबर 2 काफूर 12 ग्राम. काफूर अभी हमने कुछ देर पहले भी देखी थी, ये काफूर है, इसकी मिकदार 12 ग्राम. इससे पहले वैसलीन थी वो 125 ग्राम, काफूर जो है ये 12 ग्राम,
ठीक है.
तीसरी चीज जो है इसके अंदर बोरिक एसिड पाउडर जी, ये मेडिकल स्टोर वगैरह से भी मिल जाता है, पंसार की दुकान से भी मिल जाता है. ये इस तरह का, यानी वाइट जैसे मीठा सोडा होता है, इस तरह का ये होता है. तो इसकी जो मिकदार है बोरिक एसिड पाउडर की 25 ग्राम, वैसलीन 125 ग्राम, काफूर 12 ग्राम, बोरिक एसिड पाउडर 25 ग्राम. अब इसका जो तरीकाकार है वो ये है, काफूर अच्छी तरह बारीक कर लीजिए, काफूर और बोरिक एसिड पाउडर को वैसलीन में अच्छी तरह मिक्स कर लीजिए, बेहतरीन काफूरी मरहम तैयार है. तो इसको जो
आसान नुस्खा है तो
जी, और इसको जो लगाने का तरीका है वो भी यानी अहम है कि लगाना कैसे है. सबसे पहले नीम गर्म पानी में कुछ देर अपने पाँव भिगो कर रखें ताकि वो उसमें कुछ नरमी आ जाए. जब पाँव नरम हो जाए तो जिन मकाम से एड़ियाँ फटी हुई हैं इन पर ये मरहम अच्छी तरह लेप कीजिए, इंशाअल्लाह अज़्ज़वजल फटी हुई एड़ियों का बेहतरीन हल है. किसी और मकाम से भी जिल्द फट गई हो तो वहाँ भी ये लगा सकते हैं. तो ये तो हमारे पास जैसे एड़ियाँ फटने के हवाले से था,
ठीक है माशा.
और हमारे पास एक लोशन भी है इंशाल्लाह, लोशन का हवाले से भी घरेलू इलाज है कि जैसे खुश्की का इन्होंने कहा था कि हो सकता है वो सर्दियों के हवाले से मौसम सरमा की वजह से जिल्द में खुश्की पैदा हो जाती है,
ड्राई हो जाती है जिल्द.
जी जी
डॉक्टर, इसमें एक तवज्जो दे लेते हैं कि जैसे जो जो लोशन ये बन रहा है अभी ना सफू, इसमें कुछ केमिकल भी है, नेचुरल चीजें भी हैं, लगाने से पहले अगर स्किन पे लगा के जो भी इस्तेमाल कर रहा है वो चेक कर ले कि उससे कोई रिएक्शन तो नहीं आ रहा, कोई एलर्जी तो नहीं हो रही, डायरेक्ट एक्सपोज एरिया के ऊपर डायरेक्ट लगाना इससे बेहतर है पहले चेक कर ले।
केमिकल इरिटेंट इतना नजर नहीं आ रहा है,
बोरिक एसिड है ना,
एक चीज है
बोरिक एसिड, बोरिक एसिड
ये केमिकल है।
इसके बारे में तहकीक है कि ये आंखों के लिए भी इस्तेमाल किया जाता है,
तो कुछ लोगों की स्किन सेंसिटिव होती है डायरेक्ट, जैसे जब ईडी फटी हुई होती है ना एक्सपोज एरिया होता है।
जी आपने अच्छा फरमाया
कर गया, नुकसान हो गया
तबीब से मशवरा
करके तरकीब ये भी कि लगाने से पहले बना के स्किन पे लगा के देख लें, कोई रेडनेस नहीं होती, कोई इरप्शन नहीं होती, खारिश नहीं होती, इसका मतलब आपकी जिल्द इसको बर्दाश्त कर सकती है।
जैसे इसको लगा लें जी, सही फरमाया आपने, बाद वो दांतों पर मसूड़ों पर जो है मीठा सोडा और नमक ये एक बताया जाता है, तो उसमें ये कि अगर वो कुछ महसूस हो रहा है तो उसकी मकदार कुछ कम कर दिया जाए, बाजों के जो मसूड़े नाजुक होते हैं। आपने बेहतरीन माशाल्लाह बेहतर फरमाया।
तो लोशन बता रहे थे आप, वो
अब लोशन
जी जी, लोशन का तरीका ये है, इसमें चार चीजें शामिल हैं। जिल्द की खुश्की के लिए अहम तरीन लोशन, नंबर एक अरके गुलाब 100 ग्राम। अभी अरके गुलाब तो यूं कह लें कि वो पानी ही की तरह एक होता है, तो ये हमने छोटी सी एक सिर्फ दिखाने के लिए, तो अरके गुलाब, मगर ये किया जाए कि किसी अच्छी कंपनी का लिया जाए, इसकी मिकदार होगी 100 ग्राम। इसी तरह से ग्लिसरीन है, ये भी एक जैसे बादाम के तेल की तरह या खोपरे के तेल की तरह एक वाइट ही होती है, मगर ये कि ये कुछ गाढ़ी होती है, इसे ग्लिसरीन कहते हैं, इसकी मिकदार 50 ग्राम। और नंबर तीन ये हमारे पास ये बादाम का तेल, लोगों ने बादाम भी कहते हैं इसे, बादाम का तेल, इसकी जो मिकदार है 50 ग्राम। अरके गुलाब 100 ग्राम, ग्लिसरीन 50 ग्राम, बादाम का तेल 50 ग्राम। अब चौथी चीज जो है वो इसके अंदर लीमू है, लीमू, इसकी जो यानी कि मिकदार है वो 3 अदद। ये चार चीजों पर ये घरेलू इलाज मुश्तमिल है। और इसका जो तरीकाकार वो ये है कि अरके गुलाब, ग्लिसरीन और रोगने बादाम को किसी बोतल में डाल लीजिए तीनों चीजों को, और 3 अदर नींबू का अर्क यानी पानी इसका जो है वो निकाल के छान कर इसमें शामिल कर लें, ये तीनों चीज़ों में अरके गुलाब, ग्लिसरीन वगैरह, रोगने बादाम आप जिसमें डालेंगे तो फिर ये इसके अंदर आप ये नींबू निचोड़ लें लेकिन छान कर पानी इसमें शामिल कर लीजिए, लोशन तैयार है। तरीका इस्तेमाल, किसी भी वक्त इसे जिस्म के सभी हिस्सों पर खुश्की से बचाव के लिए इस्तेमाल कर सकते हैं। बेहतर ये है कि रात को जिस्म पर मल लीजिए, रात भर लगा रहने से बेहतरीन फवायद हासिल होंगे, जिल्द की खुश्की वगैरह का इंशाअल्लाह अज़्ज़वजल अहम तरीन इलाज साबित होगा।
माशाअल्लाह बहुत अच्छा आपने, और आसान भी है, और ये चीज़ें बआसानी दस्तियाब भी हैं, अरके गुलाब भी मिल जाता है, ग्लिसरीन भी मिल जाती है, बादाम का तेल भी मिल जाता है, नींबू तो हर घर में दस्तियाब होता है। सर्दियाँ आती हैं तो फिर गर्मियाँ भी आ जाती हैं, इसके बाद सख्त गर्मियाँ होती हैं, सख्त सर्दियाँ होती हैं। हमारे पास सख्त सर्दी में और गर्मी के अंदर, बहुत ज़्यादा गर्मी हो, क्या पढ़ना चाहिए? अमीर अहले सुन्नत इस पर एक हमें वजीफा इरशाद फरमा रहे हैं, एक विर्द अता फरमा रहे हैं, आइए देखते हैं उसको।
जिसको सख्त सर्दी लगे, जैसे सर्दी का मौसम है, सख्त सर्दी है, तो वो ये कहे ला इलाहा इल्लल्लाह, आज कितनी सख्त सर्दी है, ए अल्लाह मुझे जहन्नम की जमहरीर से बचा। अल्लाह ताला जहन्नम से फरमाता है, मेरा बंदा तेरी जमहरीर से पनाह मांग रहा है, और मैंने तेरी जमहरीर से इसे पनाह दी। सहाबा इकराम अलैहिम रिदवान ने अर्ज की, जहन्नम की जमहरीर क्या है? फरमाया वो एक गड़ा है जिसमें काफिर को फेंका जाएगा, तो सख्त सर्दी से उसका जिस्म टुकड़े टुकड़े हो जाएगा। तो जब भी सख्त सर्दी लगे याद आने पर ये दुआ कर लेनी चाहिए। तो ये सर्दी और गर्मी भी दुनिया में गोया हमारे लिए सवाब कमाने का जरिया है, सब्र करेंगे तो अलग अजर मिलेगा। तो इस तरह मतलब ये कि ये इसका स्टिकर मकतबतुल मदीना ने शाये किया था, वो मिल जाए तो जरूर हासिल कीजिए और अपने घर वगैरह में लगा लीजिए ताकि आपको याद आता रहे।
कई इस्लामी भाई अपने मोबाइल में मुख्तलिफ किस्म की तस्वीर रखते हैं, इमेजेस जिसको आप कहते हैं, अगर ये भी ایک امیج لے کر تصویر لے کر اپنے موبائل میں محفوظ کر لیں گے تو یہ ساتھ ساتھ رہے گی تو آپ کو یاد رکھنا اور پڑھنا آسان ہوتا رہے گا.
سبحان اللہ
ماشاء اللہ. وظیفہ میں امیر علیہ سنت کی زبانی ملا الحمدللہ اور نگران شورا کا مزید مشورہ بھی ملا اپنے موبائل میں ہم رکھ لیں. آج کے سلسلے میں الحمدللہ روحانی علاج بھی بیان کیے گئے, طبی علاج بھی بیان کیے گئے, پھر نزلہ زکام اس کے حوالے سے جو ہے وہ کئی ایک نسخہ جات بھی بیان کیے گئے, حفاظتی تدابیر بھی ڈاکٹر صاحب نے ہمیں جو ہے وہ بیان کی ہیں. اس کے ساتھ ساتھ پھر جلدی امراض کے حوالے سے بھی کئی ایک نسخہ جات بیان کیے گئے, طبی نسخہ جات بیان کیے گئے, اس کے ساتھ ساتھ روحانی علاج بھی. اور ڈاکٹر صاحب نے بھی کافی ہمیں اس میں مشورے دیے کہ اگر جلد خشک ہو جائے یا جو ہے وہ جلد پر کچھ طرح کی خارش ہو جائے تو اس پر کیا کرنا چاہیے, کن چیزوں کی احتیاط کرنی چاہیے. انشاءاللہ رحمان ان احتیاطی تدابیر کو اچھی نیت کے ساتھ اختیار کریں گے, نیت اچھی ہوگی تو انشاءاللہ رحمان کی صحت میری اچھی رہے, اس لیے میں یہ استعمال کرتا ہوں اور میں عبادت پر قوت حاصل کرنے کے لیے یہ علاج کر رہا ہوں. انشاءاللہ رحمان اس کا بھی ثواب ملے گا. اللہ تعالی ہم سب کو صحت اور عافیت اور تندرستی عطا فرمائے کہ ہم اس صحت کے ذریعے اللہ کی عبادت صحیح طور پر بھی جا لائیں. انشاءاللہ آئندہ سلسلے میں پھر حاضری ہوگی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. صلو علی الحبیب
صلی اللہ
جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم. رحم و کرم کی دعا ہے یا خدا, تجھ سے میری